नमस्कार श्रोताहरू, सदाको आइतबार नै आजको आइतबार पनि हामीहरू तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं कार्यक्रम भोइस अफ साङ्ग्रिला अर्थात साङ्ग्रिलाका आवाजहरू लिएर रेडियो एडलेड 101.5 मेगाहर्जको तरंग मार्फत हरेक आइतबार साँझ 5:30 बजे हामीहरू तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। म सञ्जय
र म खगेन्द्र
र म नवीन।
हजुर श्रोताहरू, हामी तीनैजनाको तर्फबाट तपाईँहरूलाई यो चिसो चिसो साँझमा न्यानो न्यानो अभिवादनका साथमा हामी स्वागत गर्न चाहन्छौ। आजको दुई घण्टाको बसाईमा श्रोताहरू, हामीले कार्यक्रमको शुरूआत गर्यौं एउटा
राष्ट्रिय
गानबाट, नारायणको माफ गर्नु होला श्रोताहरू, रामकृष्ण ढकालको आवाजमा रहेको यो राष्ट्रिय गान बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्। बिल्कुलै श्रोताहरू, हामी जहाँ भए पनि जहाँ भए पनि नेपाली हौ, नेपालको माया, नेपालको माया लाग्दछ। नेपाली भाषा, नेपाली कला, नेपाली संस्कृति, नेपाली परम्परा को हामीले सदैव जगेर्ना गर्नुपर्छ, चाहे हामी त्यो स्वदेशमा हौ या चाहे हामी विदेशमा हौ। यस्तै यस्तै हाम्रो विषयवस्तु रहने गर्दछन् यो कार्यक्रममा, भोइस अफ साङ्गीलाको कार्यक्रममा। र हाम्रो कार्यक्रमको मूल उद्देश्य पनि हामी विदेशमा भए पनि, विदेशी माटोमा भए पनि, विदेशी कर्मथलोमा भए पनि, हामी विदेशमा रहेर पनि नेपाल र नेपाल प्रतिको माया र नेपाली भाषालाई अझ प्रगाढ रूपमा अगाडि बढाउने हाम्रो उद्देश्य। र यसै गरी हामी विदेशमा रहे पनि, विदेशी भूमिमा भए पनि, नेपालको माया र नेपालको आत्मीयतालाई हामी यहाँहरू समक्ष ल्याउने गर्दछौं हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म। तर श्रोताहरू, हामी केही हप्तादेखि 5:30 बजे आइरहेका छौं, आज भोलि भने दुई घण्टाको अवधि रहने गर्दछ हाम्रो कार्यक्रमको। कार्यक्रम हो भोइस अफ साङ्गीला, रेडियो एडलेड 101.5 मेगाहर्जको तरंग मार्फत,
जुन कार्यक्रम पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गीला नेपाली कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति रहने गर्दछ। र आजको श्रृंखलामा हामी विविध कोशेलीहरू सामग्री लिएर आइसकेका छौं अबको यहाँहरूमा दुई घण्टा बसी बिहान गर्नको लागि। र श्रोतामा श्रोता महानुभाव, आज भने हाम्रो कार्यक्रम रहेको छ 191 श्रृंखला।
श्रोताहरू, 191 श्रृंखला, अबको केही श्रृंखलापछि हामी 200 श्रृंखला पार
गर्नेछौ। यसै गरी श्रोता महानुभाव, हामी विविध रमाइला गीत संगीत का साथसाथै अरू रमाइला कोशेलीहरू लिएर हामी तीन कुनामा हामी यहाँहरूमा उपस्थित भइसकेका छौं श्रोता महानुभाव। र श्रोता महानुभाव, हामी कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत आजको तिथिमितिबाट अर्थात पञ्चाङ्गबाट कार्यक्रम शुरूआत गर्ने अनुमति चाहन्छौ। आज मिति विक्रम सम्बत 2070 साल श्रावण 13 गते कृष्ण पक्षको षष्ठी तिथि आइतबार, नेपाल सम्बत 1133, अंग्रेजी पात्र अनुसार ईस्वी सन 2013 जुलाई महिनाको 28 तारीक, यानि अन्तिम जुलाई, आज अन्तिम दिन। र अहिले यहाँ एडिलेजमा बेलुकीको 5:30 बजिसकेको छ भने नेपालमा अपराह्नको 2:45 यानि 1:45 बजिसकेको छ।
हजुर श्रोताहरू, आजको पचाङ्ग बारेमा तपाईँहरूले थाहा पाइहाल्नुभयो, खगेन्द्रजीले त भर्खरै जानकारी गराउनुभयो। र आज भोलि नेपालमा श्रावण लागिरहेको छ, श्रावण महिना भनेको हरियो महिना भन्ने गर्दछन् लेडिजहरूले, विशेष गरी हरियो चुरा, हरियो पोते र त्यसै गरी हातमा मेहदी लगाउने चलन पनि छ। एकदमै रमाइलो तरिकाले साउन महिनालाई मनाउने गरिन्छ। र साउन महिनामा अर्को पनि एउटा प्रमुख एउटा परम्परा रहेको छ, शिव भक्तहरूले बोलबम भन्दै होइन शिव मन्दिरमा गएर शिवको भक्ति आराधना गर्ने एउटा यो बोलबम भन्ने पनि चलेको छ विगत केही समयदेखि नेपालमा र इन्डियामा पनि हुने गर्दछ। यो विशेष गरी यो साउनको महिनामा,
साउनको महिना नभएर साउनको सोमबार महिनालाई
विशेष प्राथमिकता दिने, साउन महिनाको सोमबार होइन, यसमा चाहिँ बोलबम शिव भगवानको भक्ति आराधना गर्ने, भनौँ न सकेसम्म पहेँलो वस्त्र लगाएर, कपडा लगाएर अनि खाली खुट्टा हिँडेर पैदल यात्रा गरेर नदीबाट पानी, भनौँ न गंगाजल लगेर भाँडामा शिवको मन्दिरसम्म लगेर मन्दिरमा पानी चढाएर भनौँ शिवको एउटा भक्ति आराधना गर्ने साउनको महिनामा प्रचलन रहेको छ। र अब भने एउटा अर्को नेपाली भजन, यो यस्तै बोलबम सम्बन्धी नै नेपाली भजन म यहाँनिर प्रस्तुत गर्दैछु श्रोताहरू,
जुन गाउँदै हुनुहुन्छ गुरु कामदेव। Oh,
आध्यात्मिक भजन पछि पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रीलामा र म बताउन चाहन्छु भोइस अफ साङ्ग्रीला हरेक आइतबार 5:30 to 7:30 आउने गर्दछ र हामी यो कार्यक्रममा विशेष गरी नेपाली समुदायमा घटेका विभिन्न घटनाहरू तपाईँहरूले पठाएका लेख रचनाहरू गजलहरू मुक्तकहरू पढेर सुनाउने गर्दछौ यदि तपाईँसँग पनि कुनै लेख रचना वा मुक्तकहरू छन् भने वा साहित्यसँग सामग्री छन् अथवा समुदायमा घटेका कुनै पनि घटनाहरू समाचारहरू बन्न सक्छन् भने पठाउन सक्नुहुन्छ त्यसको लागि तपाईँले पठाउनु पर्ने हुन्छ www.facebook.com/sangrilakaawaz.com पठाउन सक्नुहुन्छ र हामीले अवश्य पनि ती तपाईँका लेखहरू रचनाहरूलाई स्थान दिनेछौ र अझै हामी भन्न चाहन्छौ यो नेपाली समुदायमा घटेका घटनाहरू र त्यति मात्र होइन नेपाली भाषीहरूले कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई खबर गर्नुहोस् हामी तपाईँको ठाउँमा आउनेछौ र त्यसलाई ती कार्यक्रमहरूलाई समाचार पनि गराउनेछौ र यदि हामी आउन नसकेको अवस्था छ भने पनि तपाईँले त्यसलाई समाचारको रूपमा पठाउन सक्नुहुन्छ या पोस्ट गर्न सक्नुहुन्छ र
यसै गरी यहाँहरूले यदि यहाँहरूसँग फेसबुक एकाउन्ट नभएको हकमा यहाँहरूले इमेल एड्रेस पनि सहयोग गर्न इमेल एड्रेसको पनि सहायताले यहाँले हामीलाई हामी समक्ष तपाईँहरूको लेख रचना पक्कै पनि पठाउन सक्नुहुन्छ र यहाँहरूले लगइन गर्नुपर्ने हुन्छ radio.nepali@gmail.com यदि यस अलावा तपाईँले पनि यदि तपाईँको लेख रचनालाई प्रत्यक्ष रेडियो मार्फत तपाईँले आवाज दिन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर आएको छ 8313-5000 र यसमा पनि तपाईँहरूले आफ्नो लेख रचना कुनै सन्देश आफन्तसँग पुर्याउन चाहनुहुन्छ भने 8313-5000 तपाईँले फोन डायल गर्नुभयो भने तपाईँको आवाज प्रत्यक्ष आफन्त समक्ष पुग्न सक्नेछ होइन नवीनजी
अवश्य पनि यदि तपाईँको कुनै कार्यक्रमहरू छन् भने पनि हामीलाई खबर गर्न सक्नुहुन्छ र हामीले अघि नै पनि बताइसक्यो 8313-5000 कल गर्न सक्नुहुन्छ र हामीलाई बताउन सक्नुहुन्छ र त्यति मात्र होइन त्यो आवाजले हामी नेपाली समुदाय नेपाली भाषीहरूको समुदायसम्म पुर्याउनेछौ र हामी भन्न चाहन्छौ नेपाली भाषीहरूको भाषालाई अझै उजागर गरौं नेपाली चाडपर्वहरू परम्पराहरू हाम्रा साना नानी बाबुहरूलाई पनि सिकाउ हामीले पनि सिकाउ भन्न चाहन्छौ
र यसै गरी श्रोता महानुभाव अहिले हामी गत सातादेखि हामीले साउन महिनाको कुरा गर्यौं कहिले साउन महिनाको साउने झरी गीत बजायौं कहिले साउनको प्रशंसा गर्यौं तर आज भने पनि हामी श्रावण महिनाकै सेरोफेरोमा छौं र म उठाउन चाहन्छु कि साउन महिना र साउन महिनाको महत्व र बोलबमको बारेमा म छोटो जानकारी गराउन श्रोता महानुभावमा अनुमति चाहन्छु साउन महिनाको अर्को विशेषता भनेको बोलबम जाने परम्परा वा संस्कृति पनि हो बोलबम संस्कृतिको विकासमा खास गरी भारतको झारखण्डमा पर्ने देवघर तीर्थस्थलमा रहेको बैद्यनाथ बाबाधामको प्रभाव र खास गरी भारतको पूर्वी उत्तर प्रदेश र उत्तरी बिहार र नेपालको पूर्वी तराईका मधेसीहरूको भूमिका उल्लेखनीय छ। यो संस्कृति मूलत भारतको बाबाधाम वा बैद्यनाथ धामबाट नै भएको हो र नेपालमा चतरा धाम पिण्डेश्वर हुँदै नेपालभरि फैलिएको हो। पिथ्यूमा गेरू रंगको कपड़ाको सिलाइएको सानो झोला, हातमा कमण्डलु, बोलबम लेखिएका गेरू रंगको सेन्डो भेस्ट, हाफ प्यान्ट र हाफ प्यान्ट जीन्स परेका चित्त परेका पुरूषहरू र गेरू रंगकै साडी लगाएका महिलाहरूले बोलबम बोलबम भन्दै जय जयकार गर्दा त्यस वरिपरिको वातावरण आनन्दानुभूतिमा परिणत भएको भान हुन्छ। साउनको महिना भगवानको शिवको प्रिय महिना मानिँदै आएकोले यस महिनामा नजिकैको नदी पोखरी कुण्ड ताल तलैयाबाट जल ल्याई शिवालयमा गएर अर्पण गर्ने चलन छ। जलाशयमा गएर जल भरेर शिव मन्दिरमा अर्पण गर्ने संस्कृति बसेको छ। यो संस्कृति हिन्दू समाजको निजी संस्कृति हो। यसलाई जोगाउन तथा विकसित गर्नमा मधेसी तथा तराईवासी हिन्दूहरूको मुख्य भूमिका रहेको छ। मधेसमा पनि पश्चिम नेपालका तुलनामा पूर्वीतिर बोलबमको मेलाले आस्थाको अमिट ज्वरो गाड्दै गइरहेको छ। गेरू वस्त्र धारण गरी बोलबममा विधिपूर्वक सहभागी हुने भक्तजनहरूलाई बम भनिन्छ। बमहरू लोकल बम र डाक बम गरी दुई किसिमका हुन्छन्। जलाशयमा जल भरेर त्यहाँबाट शिवालयसम्म पुग्ने उद्देश्यले खाली खुट्टा पैदल हिँडेर वा दगुरेर मन्दिरसम्म पुगी जलाभिषेक गर्ने बमलाई डाक बम भनिन्छ र कुनै यातायातका साधनमा चढ़ी मन्दिरसम्म पुग्ने बमलाई लोकल बम भन्ने गरिन्छ। बोलबमको मेला तथा कार्यक्रमहरू राजधानीको पशुपतिनाथ र त्यसबाहेक धरान, पोखरा, दाङ आदि विभिन्न पहाड़ी बस्ती तथा शहरहरूमा समेत हुने थालेको पाइन्छ। कतै कतै मोटरसाइकल र्याली समेत निकालिन्छ। हरेक सोमबार दिनभरिका शिवालयहरूमा शिव कथा र भजन कीर्तनको आयोजना हुने गर्दछ। बोलबम संस्कृतिको महत्वपूर्ण र कावरियाहरूले सबैभन्दा लामो पैदल यात्रा गर्नुपर्ने तीर्थस्थल भारतको झारखण्डमा पर्ने देवघर हो, जसलाई ठूलो बाबाधाम पनि भनिन्छ, जहाँ भगवान भोलेनाथको द्वादशा ज्योतिर्लिङ्ग मध्ये एउटा ज्योतिर्लिङ्ग रहेको छ। यो शिवालयमा श्रावण महिनामा जलाभिषेक गर्ने चाहने भक्तजनहरू पहिले भारतको बिहार प्रान्तमा पर्ने सुल्तानगंज पुग्दछन्। सुल्तानगंजबाट देवघर 105 किलोमिटरको दूरीमा छ। सुल्तानगंजमा रहेको पतितपावनी पवित्र नदी गंगाबाट कमण्डलुमा जल लिएर भक्तजनहरू नाङ्गै खुट्टामा हिँडेर देवघरसम्म पुग्ने गर्दछन्। कुनै कुनै भक्तजनहरू शौचादि आधारभूत क्रिया समेत सम्पादन नगरी देवघर पुग्ने लक्ष्य लिएर हिँडेका हुन्छन्। अन्य भक्तजनहरूले पनि दिशा पिसाब गरेर पुनः थानाती गरी शुद्ध हुनु आवश्यक मानिन्छ। नेपालका भक्तजनहरू पनि श्रद्धा अनुसार कोही देवघर जान्छन् भने कोही आफ्नै गाउँघर नजिकै रहेको पवित्र शिवालयमा गई जल चढ़ाउँछन्। नेपालमा खास गरी धरानको पिण्डेश्वर, खोटाङको हलेसी महादेव, रूपन्देहीको परोसा, राजधानीको पशुपतिनाथ आदि धेरै शिव मन्दिरमा अहिले बोलबम बोलबम भन्दै कांवरियाहरूको घुइँचो देखिन थालेको छ र प्रत्येक साउन महिनामा हरेक दिन हरेक शिव मन्दिरलाई देवघर जस्तै पवित्र सम्झेर त्यहाँकै पारामा जल चढ़ाउने र कांवर बोक्ने संस्कृति विकसित भएको छ।
हजुर श्रोताहरू, साउन महिनाको यो एउटा विशेष रिपोर्ट यहाँनिर खौद्रजीले प्रस्तुत गर्नुभयो। साउन महिनामा बोलबम अर्थात शिव भगवान महादेवको किन पूजा आराधना गरिन्छ र साउन महिनामै सोमबारहरूमा शिव भगवानको पूजा आराधना गर्नाले के कस्तो फल प्राप्ति हुन्छ भन्ने कुरा र कहाँ कहाँ नेपालका कुन कुन विशेष गरी कुन कुन शिव मन्दिरहरूमा साउन महिनाको यो बोलबम चल्ने गर्दछ भनौँ न, त्यो बारेमा जानकारी गराउनु भयो खगेन्द्रजीले। श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरू रेडियो 101.5 मेगाहर्जको तरंग मार्फत। श्रोताहरू, तपाईँहरूलाई जानकारी गराइहालौ, हाम्रो एक्चुअल टाइम भनेको 6:30 बजेदेखि 7:30 बजेसम्म एक घण्टाको हुने गर्दछ र हामी विगत केही हप्तादेखि 5:30 बजेदेखि 7:30 बजेसम्म अर्थात 2 घण्टाका लागि आउने गरिरहेछौ। आज पनि हाम्रो कार्यक्रम 5:30 बजे नै शुरू भयो र निकट भविष्यमा भनौँ या अर्को प्रोग्रामदेखि हामी हाम्रो एक्चुअल टाइम 6:30 बजेदेखि नै हामी कार्यक्रम शुरू गर्ने हामीलाई एउटा भनौँ न हामी शुरू गर्नेछौ भन्ने हामी तपाईँहरूलाई जानकारी पनि गराउन चाहन्छौ। श्रोताहरू, तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला रेडियो 101.5 मेगाहर्जको तरंग मार्फत र अहिलेलाई भने तपाईँहरूलाई म एउटा अर्को रमाइलो गीत प्रस्तुत गर्दैछु यहाँनिर जादु मञ्जरी चलचित्रबाट। सुनौ अहिलेलाई यो गीत, एउटा रोमान्टिक ट्र्याक अहिले तपाईँहरूका लागि यो चिसो चिसो साँझमा यो रमाइलो गीत। श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो अर्ले 101.5 मेगाहर्जको तरङ्ग मार्फत हामीहरू आउने गर्दछौँ कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म र विगत केही हप्तादेखि हामीले तपाईँहरूलाई जानकारी गराइसकेका छौँ विगत केही हप्तादेखि हामी 5:30 बजेदेखि 7:30 बजेसम्म 2 घण्टाका लागि तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने गर्दछौँ रमाइला रमाइला रोचक जानकारी मिठा मिठा गीत संगीत र विभिन्न कम्युनिटीमा भएका कार्यक्रमहरूको जानकारी लिएर र अब भने कार्यक्रममा हामी एकजना विशेष अतिथिलाई यहाँ स्टुडियोमा बोलाएका थियौँ र यति बेला उहाँ हाम्रो स्टुडियोमा आइसक्नु भएको छ र उहाँसँगको कुराकानी हामी तपाईँहरू समक्ष राख्दैछौ
अब भने हामी विशेष कुराकानीमा छौँ र हामीसँग हुनुहुन्छ राप्रपा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य वसन्त कुमार थापा उहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा
धन्यवाद
शुरूआत गर्न चाहन्छु काममा चाहिँ अस्ट्रेलिया आउनुभयो के कसरी आउनु भएको छ यहाँ चाहिँ
विशेष त मेरो छोरी चाहिँ के छ कान्छी छोरी विपनाको बच्चा जन्मेको थियो त्यसैले यहाँ चाहिँ के छ बच्चाको देखरेखको लागि हेरफेरको लागि चाहिँ आउनु परेको
हो कस्तो पाउनु भयो नेपाल र अस्ट्रेलियामा
धेरै धेरै अन्तर छ अब नेपाल र अस्ट्रेलियाको हिसाबबाट हेर्दाखेरि त हामी आफैलाई चाहिँ के छ के भनौँ त्यसको सबै अप्ठ्यारो छ जे होस् नेपाल र चाहिँ के छ अस्ट्रेलियाको चाहिँ हेर्दाखेरि भाष फरक छ उहाँको विकास र हाम्रो यहाँको विकासलाई हेर्दाखेरि हामी धेरै पछाडि छौँ भन्ने लागिरहेको छ
अब चाहिँ म थोरै राजनीतिक प्रसङ्गलाई पनि जोड्न चाहे यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पनि हुनुहुन्छ र अहिले तपाईँको मुद्दा रहेको छ धर्मनिरपेक्ष भइसकेको अवस्थामा पनि यहाँहरूले चाहिँ देश चाहिँ हिन्दू राष्ट्र हुनुपर्छ भनेर जुन मुद्दा उठाएर हिँड्नु भएको छ सम्भव देख्नुहुन्छ
होइन यो हाम्रो पार्टीको चाहिँ एउटा माग हो
र
किन भनेपछि जुन रूपबाट जुन आउनु पर्थ्यो धर्मनिरपेक्षताको चाहिँ छलफलको विषय जुन लिएर जुन आउनु पर्थ्यो त्यो चाहिँ नआएको हुँदाखेरि र सम्पूर्ण चाहिँ जनताहरूलाई यसको चाहिँ निश्चित रूपबाट थाहा हुनुपर्छ जनताहरूले थाहा पाउनुपर्छ जनताहरूको चाहिँ मनोभावनालाई चाहिँ के छ समेटेर आउनु पर्थ्यो त्यो छलफलमा नआएर नै आएको हुँदाखेरि यो चाहिँ गलत तरिकाले आएको हो र त्यसकारण के भनेदेखि र हिन्दू राष्ट्र नै हुनुपर्छ विश्वमा एउटा मात्रै चाहिँ किसिम राष्ट्र हिन्दू भएको हुँदाखेरि त्यो निश्चित रूपबाट एउटा नमुनाको लागि पनि रहनुपर्छ भन्ने हाम्रो चाहिँ माग हो
जनताले नै चुनेर संसदमा पठाएका व्यक्तिहरूले नै धर्मनिरपेक्ष देश भन्न गराए नि त यसलाई तपाईँले त्यस्तो भन्न मिल्छ
होइन होइन त्यो त छलफलै नै मा ल्याएन नि छलफलमै नल्याएर एकैचोटि के भनेदेखि धर्मनिरपेक्षता हो भनेर अब छलफलमा ल्याउनु पर्थ्यो त्यसको चाहिँ वैधानिकता छ नि त्यो छलफलमा ल्याएर अनि सबैको त्यसको चाहिँ वाद विवादहरू चाहिँ ल्याएर र जनमानसमा चाहिँ त्यसको कुराहरू राखेर गर्नु पर्थ्यो र प्रतिनिधिमूलक रूपबाट जाने जुन संस्था हो त्यो उसले पनि आफ्नो वैधानिकता पूरा गर्न नसकेको कारणले गर्दाखेरि पनि त्यो माग हाम्रो
तपाईँहरूको अर्को माग चाहिँ के रहेको छ भने राजसंस्था फर्काउनुपर्छ र सक्रिय रूपमा राजसंस्था नेपालमा हुनुपर्छ भन्ने अर्को माग पनि रहेको छ र आजै पूर्व प्रधान सेनापति रूपमानगत कोटाले चाहिँ राजसंस्था फर्किन सक्ने अवस्था छैन भनेर भनेका छन् यसमा के देख्नुहुन्छ अझै पनि राप्रपा नेपालले चाहिँ राजसंस्था फर्किनुपर्छ भनेर वकालत गर्नेछ त
यो त हाम्रो आफ्नो विचार हो
हजुर
र हामीले आफूले चाहिँ के जुन भावनात्मक रूपबाट हाम्रो आफ्नो सोचाइ छ देशको चाहिँ अवस्था जुन छ त्यो रूपबाट हामीले सक्रिय राजतन्त्र होइन कि संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने हाम्रो चाहिँ के छ भावना हो हाम्रो माग हो
अहिले अस्ट्रेलियामा हुनुहुन्छ देशमा राजनीतिक अस्थिरता कायम नै छ तपाईँले यहाँको आँखाबाट हेर्नु पर्यो भने त्यो अस्थिरतालाई चिर्नको लागि के गर्नु आवश्यक छ आज
होइन यो त अब जुन रूपबाट अब अहिले यो संविधान सभाको लागि चाहिँ निर्वाचन हुनुपर्छ भन्ने किसिमको जुन चार दलले माग गरिरहेको छन् गरिरहेका छन् त्यो कुरामा र सबैको सहमति हुनुपर्छ सबैले के भने यसमा सहमति गरेर ल्याउनुपर्छ भन्ने कुरा छ र अरू पार्टीहरू पनि छन् जसले के भनेदेखि तिनीहरूलाई सबैलाई समेटेर ल्याउनुपर्छ त मात्र संविधानको चाहिँ के छ निर्वाचन बन्न सक्छ नत्र भनेदेखि त्यो उपयुक्त हुँदैन भन्ने छ हाम्रो चाहिँ के छ सोचाइ त्यो छ
चुनाव त विगतमा पनि भयो नि त तर जनता चाहिँ यतिखेर निराश छन् चुनावले चाहिँ एउटा परिणाम दिन सक्ला भनेर
मुख्य नै यही हो किन भनेपछि 2 वर्षको लागि चाहिँ ल्याएको संवैधानिक संविधान सभालाई 4 वर्ष पुर्याउँदाखेरि पनि पुर्याउन सकेन अझै पनि पुर्याउन सक्छ र संविधान बन्न सक्छ भन्ने किसिमको कुनै ग्यारेन्टी छैन अघि भर्खरै नै रुकमान कटुवालको चाहिँ विषयको कुरा प्रसङ्ग उठाउनु भएको थियो उप कटुवालले मैले पनि त्यो हेरेँ मिडियामा र संविधान सभा चाहिँ के छ यो सफल हुन सक्छ भनेर उनले पनि भनेका छैनन्। असफल हुन्छ, यो सफल हुन सक्दैन भनेर भनेका छन्। भन्दा मतलब के भनेदेखि, गर्न सक्ने भए त त्यो अनुसारको उनीहरूले गरिसक्नु पर्थ्यो नि, किन गर्न सकेनन्? र त्यसकारण पनि र यो संविधान सभा चाहिँ फेरि पुनः चाहिँ निर्वाचन भए पनि त्यो संविधान सभा बन्छ भन्ने कुनै ग्यारेन्टी छैन।
अब निकास के हो त त्यसो भए, जनताले के आशा राख्ने? अब
त्यही जनताहरू अन्यलमा छन्, अन्यलग्रस्त भइरहेका छन्। राजनीतिक दलहरूले जुन गर्नुपर्ने आफ्नो भूमिका त्यो पूरा गर्न सकिरहेका छैनन्। र आफ्नै चाहिँ के छ आफन्त चाहिँ रूपबाट के भने आफ्नै उहरू लादिरहेका छन्। त्यसकारण केले पनि यो राजनीति रूपमा त्यति राम्रो चाहिँ के छ बनिरहेको छैन, अस्थिरता बढेर झन् गरी गइरहेको छ। जनताहरूको भावना र विचारहरूलाई उनीहरूले समेट्न सकेका छैनन् र न्यूनतम चाहिँ के छ आवश्यकता पनि जनताको पूरा गर्न सकेका छैनन्। र यस्तो अवस्थामा अब तपाईँ देखिराख्नु भएको छ, एउटा बाढी पीडित भएको ठाउँमा पूर्व राजा अब उहाँ चाहिँ के छ एउटा राहत वितरण गर्न जाँदाखेरि र हामी चाहिँ के छ म प्रधानमन्त्री भएको भइदेवा म चाहिँ जेल हाल्थे भन्ने किसिमको अभिव्यक्तहरू जो कि भूभू प्रधानमन्त्री भएका बाबुराम भट्टराईजीले डाक्टर बाबुराम भट्टराईले पनि व्यक्त गर्नुभएको छ। अब यस्ता यस्ता गलत भावनाहरू जुन कुराहरू राख्नुहुन्छ र एउटा जनताको लागि जनताको एउटा त्यस्तो बाढीप्रीत भएर त्यति अस्त व्यस्त भएको ठाउँमा र कुनै सहयोग गर्छु भनेपछि त कुनै संस्थागत रूपबाट सहयोग गर्छु भने पाउनु पर्यो नि।
अवश्य पनि त्यो फरक पाटोमा फेरि आउनेछौँ हामी चाहिँ। अब चाहिँ राप्रपा नेपाल चुनावमा सहभागी हुँदैछ, चुनावमा जाँदैछ र जनता समक्ष जाँदा चाहिँ के म्यान्डेटहरू के एजेन्डाहरू चाहिँ लिएर जाँदैछ?
हाम्रो एजेन्डा भनेको त त्यही हो, संवैधानिक राजतन्त्र हुनुपर्छ र हाम्रो चाहिँ हिन्दू धर्म चाहिँ के छ कायम हुनुपर्छ भन्ने हाम्रो मुख्य चाहिँ एजेन्डा त्यही हो। त्यही नै एजेन्डा लिएर हामी चाहिँ जनतासँग जान्छौँ।
कतिको आशावादी हुनुहुन्छ जनताले साथ दिने?
हामी त पूर्ण रूपबाट आशावादी छौँ, जनताको मन करे मनोभावनाभित्रमा हामी पनि छौँ र हामीले बुझिरहेका छौँ र जनताहरूलाई चाहिँ के छ जुन लादेर होइन आफ्नो चाहिँ के जनताहरूको मनोभावना भन्न बेगर उनीहरूले लादेर चाहिँ के छ त्यो गरेको हुँदाखेरि त्यो निश्चित रूपबाट त्यो चाहिँ हाम्रो भावनालाई प्रतिनिधित्व गर्न सक्छन्, जनताहरूले चाहिँ के स्वीकार्न सक्छन् भन्ने छ।
होइन हिजो त राजालाई निकाल्दा त जनता पनि त साथमा थियो नि त अरू पार्टीको।
हो त्यस बेलाको अवस्थाहरू र स्वयं राजाले के भनेदेखि धेरै ठूलो रक्तपात नहोस् र देशमा चाहिँ के छ ठूलो रक्तपात नभएर जाओस् नहोस् भन्ने चाहनाले र स्वीकार गरिएको कुराहरू हो। र तर के भनेदेखि जुन रूपबाट के भनेदेखि अब यी पार्टीहरूले जुन रूपबाट चाहिँ के छ ल्याए आफ्नो चाहिँ के गणतन्त्र ल्याए त्यसलाई पूरा गर्न सक्ने किसिमको क्षमता उनीहरूमा अहिलेसम्म आएको छैन। त्यसकारण पनि अब विकल्प चाहिँ के छ राजाको भन्दा अर्को छैन भन्ने अहिले देखिराख्नु भएको छ। ठाउँ ठाउँमा राजा चाहिँ के छ धार्मिक कार्यक्रममा अब राहत वितरण गर्ने कार्यक्रममा जाँदाखेरि आऊ राजा देश बचाऊ भनेर चाहिँ के छ ठूलो नारा जुलुसहरू जनताको लागिरहेको छ। त्यसले गर्दाखेरि पनि हामीलाई चाहिँ के छ अरू मनोभावना हाम्रो भावना चाहिँ पलाएको छ।
अहिलेको अस्थिर अवस्थाको कुरा त हुँदै भयो तर पनि हामीले के देख्ने गरेका छौँ भने प्रमुख राजनैतिक दल मात्र होइन सबै दलहरू चाहिँ सत्ताको पछाडि लागेका छन्। देशको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ भन्दा पनि को सत्तामा जाने भन्ने अंश बन्ड गरिरहेको अवस्था छ। यो अवस्थामा राप्रपा नेपाल यसबाट अछुतो रहनेछ आगामी दिनमा या राप्रपा नेपालबाट पनि यही हुनेछ? जनताले कसरी चाहिँ विश्वास गर्ने राप्रपा नेपाललाई?
होइन यो सत्ताको चाहिँ के छ कुर्सीको चाहिँ जुन होडबाजी भइरहेको छ ठूला दल हामी चाहिँ भन्ने जुन तीन चारवटा चाहिँ के छ दलहरू हुन् हामी नै होम सर्वसत्ता भन्ने किसिमको जुन भावना छ उनीहरूको अहमता हो र हामीहरूले त्यो हाम्रो पार्टीले त्यो चाहेको छैन। हाम्रो पार्टीले के भनेदेखि सत्तामै हुनुपर्छ र सत्ता नै चाहिँ के छ लिनुपर्छ भन्ने कुरा छैन। जनताको भावनालाई प्रतिनिधित्व गरेर जनताको चाहिँ के छ भावनाप्रति चाहिँ के छ हामी जानुपर्छ भन्ने कुरा छ। हामी सत्तैमै जानुपर्छ र सत्ता नै लिनुपर्छ भन्ने कुरा छैन।
बोलीमा त सबैले यही भन्छन्, व्यवहारमा कतिको उदार छन् त?
व्यवहारमा पनि अब त्यो हाम्रो त आउने हाम्रो आफ्नो भावना हो, हामीले त त्यो किसिम सोचिराखेका छौँ, व्यवहारमा पनि हामी आउँछौँ।
हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरंग मार्फत यति बेला हामी कुराकानी गरिरहेका छौं राप्रपा नेपालका केन्द्रीय सदस्य बसन्त कुमार थापासँग र उहाँसँगको यो कुराकानी हामी फेरि एकैछिनमा जोड्नेछौं र अहिलेलाई भने लिँदैछौ एउटा सांगीतिक ब्रेक अर्थात सांगीतिक विश्राम र त्यसपछि हामी फेरि तपाईँहरू समक्ष उहाँसँगको कुराकानी प्रत्यक्ष कुराकानी लिएर फेरि आउँदैछौ अहिलेलाई भने आस्था रावतको आवाजमा रहेको झुम्के बुलाकी तपाईँहरूका लागि श्रोताहरू सुन्दै गर्नुहोस् यो गीत अहिलेलाई
स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा र भोइस अफ साङ्ग्रिला हरेक आइतबार 5:30 देखि 7:30 सम्म आउने गर्छ हामीले यो कार्यक्रममा विशेष गरी नेपाली समुदायमा घटेका विभिन्न घटनाहरू यहाँहरूले पठाएका लेख रचनाहरू कविताहरू प्रसारण गर्ने गर्छौं र त्यति मात्र होइन नेपालमा भइरहेका पर्वहरूको बारेमा नेपाली पर्वहरूको बारेमा पनि कुराकानी गर्छौं त्यति मात्र होइन अस्ट्रेलियामा आउनुभएका नेपाली अतिथिहरूकोलाई पनि सहभागी गराएर उहाँसँग अन्तर्वार्ता लिने गर्दछौं र यसै क्रममा आज हामीसँग हुनुहुन्छ हामी कुराकानी गरिरहेका छौं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य वसन्त कुमार थापाजी अवश्य पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष वसन्त कुमार थापा हुनुहुन्छ उहाँ केन्द्रीय सदस्य हुनुहुन्छ त्यति मात्र परिचयले उहाँलाई पुग्दैन उहाँ धम्म सुर्खेत विपसना केन्द्र आठौं केन्द्रका चाहिँ समिति अध्यक्ष पनि हुनुहुन्छ त्यसबारेमा पनि हामी चर्चा गर्नेछौ अब राजनीतिक पाटो नै लाग्न चाहे मैले अघि पनि सोधेको थिएँ अब नेपाललाई चाहिँ सही दिशामा सही ट्र्याकमा ल्याउनको लागि राजनीतिक दलहरूले के भूमिका गर्नुपर्छ के भूमिका खेल्नुपर्छ
वास्तवमा त के भनेदेखि यो अन्तर्निर्भर हुनु भएन अहिले जति पनि राजनीतिक दलहरू छन् यो विदेशीको चाहिँ के छ उसमा चङ्गुलमा परिरहेका छन् त्योबाट चाहिँ अछुटो हुनु पर्यो राजनीतिक दलहरू स्वयं नेपाल र नेपालीको लागि कसरी हित हुन सक्छ र भन्ने किसिमको सबै दलहरूले त्यो कुरा सोच्नु पर्यो अब अहिले सबै दलहरू जति पनि छन् यी सबै चाहिँ के छ विदेशीको चाहिँ भरोसामा दौडिरहेका छन् उनीहरूले जे जे इसारा दिन्छन् त्यही गर्दै हिँडिरहेका छन् त्यसकारण पनि जबसम्म त्यो अछुतोबाट तिनीहरू बज्दैनन् तबसम्म के भनेदेखि राजनीतिक दलहरूको भूमिका गर्ने रहन्छ र सशस्त्र रूपमा जुन नेपाल र नेपालीले चाहेको चाहिँ भावना अनुसार यो हुन सक्दैन
तपाईँले बताउनु भयो विदेशी चलखेलको कुरा गर्नुभयो वास्तवमा विदेशी चलखेल को हो त सबैले भन्ने गर्छन् ताला चापी चाहिँ बाहिर छ भन्छन् ताला पनि बाहिर छ भन्छन् तर वास्तवमा को हो त त्यो विदेशी चलखेल सबैले पार्टी आफू सत्तामा जाँदा चाहिँ केही पनि भन्दैनन् तर सत्ताबाट बाहिरिएपछि बल्ल मात्र विपक्षी दल हुँदा मात्र यो कुरा उठान गर्ने हुन्छन् हामीले विगतमा पनि देखेको नेपाली कांग्रेस एमाओवादी यिनी दलहरूले पनि बाहिर निस्केपछि मात्र यो कुरा गर्छन् किन सत्तामै भइरहेको बेलामा चाहिँ यो कुरा उठाउन सक्दैनन् त
अब सत्तामा भएपछि उनीहरू चङ्गुलमा पर्छन् सबै निर्भर छ बाहिरको निर्भरमा परेका हुन्छन् राजनीतिक रूपबाट हरेक किसिमका कुरोबाट उनीहरूले हस्तक्षेप गरिरहेका छन् र स्वयं पर्छन् पनि आफ्नो चाहिँ दल पहिलो आउँदाखेरि पनि उनी चाहिँ ले चीनमा गएर पनि फेरि म चाहिँ के छ भारतमा जान्छु भन्ने उनले चाहिँ अभिव्यक्त दिए र अहिलेसम्मको इतिहासमा कुनै पनि दलको चाहिँ के छ मान्छेहरू नेपालमा चाहिँ प्रधानमन्त्री भइसकेपछि इन्डियाको भ्रमण गर्नु पर्थ्यो र चीनको भ्रमण गरिसकेपछि ऊ फर्केर चाहिँ के छ आउँदाखेरि फेरि म इन्डियाको चाहिँ राजनीतिक रूपबाट चाहिँ इन्डिया जानेछु भनेर चाहिँ भन्नु पर्यो भन्दा मतलब के भने त्यति बाध्य छन् मान्छेहरू जो सत्तामा पुगेको छन् अथवा के भने जुन सत्तामा पुगिसकेपछि पनि ऊ आफ्नो स्वयं आफ्नो उसमा नभएर अर्को चङ्गुलमा छ भन्ने कुरो त्यसबाट पनि प्रश्न हुन्छ किन निर्भर छन् परनिर्भर छन् परनिर्भर हुनुको अर्थ नै त्यही हो देखिराख्नु भएको छ अब साम्राज्य वादीहरू जुन छन् आफ्नो चङ्गुलमा पार्नको लागि विभिन्न किसिमको खेलहरू खेलिरहेका छन् त्यो चङ्गुलमा उनीहरू परिरहेको छ त्यो पर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो
यो चाहिँ उनीहरूको आफ्नो व्यक्तिगत स्वार्थको गर्दैछन् कि या राष्ट्रको स्वार्थको लागि गर्दैछन्
हुनुपर्ने चाहिँ राष्ट्रको स्वार्थको लागि हुनुपर्ने हो त्यो भइरहेको छैन आफ्नो कुर्सी जोगाउनको लागि उनीहरू परनिर्भर भइरहेका छन्
त्यसो भनेपछि नेपालमा जनताको लागि राजनीति गर्नेहरू नेताहरू कमी नै छ
धेरै कम छ यसैमा सबभन्दा विधभन्दा छ
युवा अहिले चाहिँ देशको राजनीतिक अवस्थाबाट एकदमै आजित बनेको अवस्था छ
प्लान
पनि भएको छ र मैले भन्छु म पनि एक उदाहरण हो र यसलाई न्यूनीकरण गर्नको लागि नेपालको राजनीतिले अब कस्तो भूमिका खेल्नुहुन्छ तपाईँ एउटा केन्द्रीय सदस्य भइकन अब तपाईँले खेल्ने भूमिका तपाईँ जस्ता नेतृत्व तहमा भएका व्यक्तिहरूले खेल्ने भूमिका के रहनेछ
हामी त भन्छौँ हाम्रो भावना नै राष्ट्रवादी हुनुपर्छ हामी राष्ट्रलाई चाहिँ के छ जसरी अगाडि बढाउनु पर्ने हो राष्ट्रका युवाहरूलाई कसरी अगाडि बढाउनु पर्छ र आफ्नो देशमा रोजगारी कसरी चाहिँ के सिर्जना गर्नुपर्छ भन्ने हिसाबमा हामी चाहिँ लाग्नुपर्छ भन्ने भावनाभित्रको हो मैले देखिहालेँ यहाँ हजुरको के भनेदेखि यो अस्ट्रेलियामा अस्ति सिडनीमा पनि जाँदाखेरि त्यहाँ 25,000 हाम्रो नेपालीहरू यहाँ त्यहाँ छन् भौँताइरहेका छन् विभिन्न चाहिँ पेसा लिएर चाहिँ मान्छेहरू बसिरहेका छन् भने त्यस्तै गरेर अब विभिन्न मिडियामा आइरहेछ अब अहिले अस्ति पनि मैले एउटा हेरेँ हिजो पनि मैले दिनको चाहिँ म यहाँ अस्ट्रेलियामा भइराखेको पनि नेपालको न्युजहरू मैले विभिन्न चाहिँ उसबाट हेरिरहेको छु. अब त्यहाँ 27,000 महिलाहरू अहिले चाहिँ विदेशिएका छन्. पहिला त पुरुषहरू मात्रै हुन्थे, युवाहरू मात्रै हुन्थे भने अब अहिले महिलाहरूको पनि फलोअर बढिरहेको छ. 27,000 यो सालमा चाहिँ 27,000 महिलाहरू चाहिँ विदेशी भन्ने
त्यो त्यसमाथि पनि उनीहरूलाई थाहा छ, विदेशी महिलाहरूलाई थाहा छ विदेशमा कस्तो पीड़ा हुन्छ, कस्तो यातना हुन्छ र भन्न त्यति थाहा हुँदा हुँदै पनि उनीहरू विदेशी नै बाध्य भएका छन्.
र अब फेरि अहिले सोझो बाटो होइन, बाङ्गो बाटोबाट विभिन्न किसिमका बाङ्गो बाटो भएर उनीहरू चाहिँ विदेशी नै परिरहेको छ. र छ त्यहाँ एकदमै चाहिँ के छ अप्ठ्यारो छ, विभिन्न किसिमको कठिनाई छ भन्ने कुरा छ. र कतिपय के भनेदेखि अवस्थाहरू एकदम महिलाहरूको चाहिँ के छ एकदम दूर अवस्था भएको चाहिँ के छ विभिन्न किसिमको ठाउँमा भएको पनि छ. तपाईँ मान्छे त्यसरी चाहिँ के छ उहिरहेको छ के भने नेपालमा आफ्नो देशमा चाहिँ के छ कुनै किसिमको रोजगार व्यवस्थाहरू कुनै किसिमको राम्रो हुन नसकेको कारणले नै ज्यानको माया मानेर पनि यसरी विदेशी नै परिरहेको छ.
खै तपाईँहरूको यस विषयवस्तुहरूमा मुद्दा उठाएको छ?
अब यो विषयवस्तु पनि हाम्रो त्यसको त्यो पनि साथमा रहन्छ जबसम्म हामी त्यही हाम्रो भनाइको मतलब के भने राष्ट्रियताको कुरा जुन उठाइरहेका छौँ हाम्रो त्यही नै हो. सबभन्दा मुख्य कुरा नै त्यही हो, राष्ट्रियता जबसम्म हाम्रो बलियो हुँदैन तबसम्म यी सबै कुराहरूलाई हामीले समेटेर लिन सक्दैनौँ. राष्ट्रिय नै धरापमा छ, अर्को पञ्जु के अरे चङ्गुलमा परेको छ भनेदेखि र सबै हाम्रा युवाहरू पनि अब त्यसरी विदेशिनु परिरहेको छ किन रोजगार केही पनि छैन र शिक्षा दीक्षा राम्रोसित भए तापनि खालि चाहिँ के सर्टिफिकेट लिएर पहाडमा हालेर भन्सारिनु परिरहेको छ. त्यसकारण पनि विदेशी गरेर आएछन्. त्यसकारण हामी राष्ट्रियता सवाल पनि हामीले उठाएको कारणले त्यो राष्ट्रियको सवालमा चाहिँ यो कुराहरू पनि आउँछन् जो कि पनि आफ्नै देशमा आफ्नै स्वावलम्बन रूपबाट र रोजगारहरू सिर्जना गरेर हामीले त्यहाँ चाहिँ के छ युवाहरूलाई समेटेर चाहिँ के छ रोजगारमूलक बनाउनुपर्छ भन्ने पनि हाम्रो त्यो पनि एउटा सवाल हो.
अब चाहिँ राजनीतिक पाटोबाट अलि टाढा रहन चाहे म, यहाँ राजनीतिसँग मात्र आबद्ध हुनुहुन्न, यहाँ धम्म विपसना केन्द्र सुर्खेत 8 केन्द्रको समिति अध्यक्ष पनि हुनुहुन्छ र हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न विपसना ध्यान के हो वास्तवमा?
अब विपसना भन्नु नै एउटा मेडिटेसन हो.
हजुर,
मेडिटेसन भन्नुको अर्थ के भनेदेखि हाम्रो आन्तरिक हाम्रो चाहिँ के छ भावनालाई र स्वयंमुखी हामीले परमुखी नभएर स्वयं आफ्नो चाहिँ के छ भित्र के हुनुपर्छ भन्ने चाहिँ के छ भावना यो चाहिँ ध्यानले दिन्छ. हामीले हाम्रो चाहिँ के छ आन्तरिक हाम्रा जुन किसिमका सोचहरू छन् र एकाग्रता बनाएर हामीले जानुपर्छ भन्ने किसिमको त्यो किसिमको भावना लिएको हुन्छ यसले. र त्यसकारण के भनेदेखि ध्यान मेडिटेसन भनेको त्यसै रूपबाट चाहिँ आएको छ अहिले विश्वमा र त्यो व्यापक रूपबाट भएर पनि गएको छ र त्यसले धेरै हाम्रो आत्मीय शारीरिक रूपबाट मानसिक रूपबाट जुन गर्नुपर्ने काम हो र शारीरिक भन्दा पनि मानसिक सन्तुलन त्यसले ल्याउन सक्छ.
यसको समय अवधि चाहिँ कति हुन्छ?
र हाम्रो सबभन्दा सानो चाहिँ के छ भनेको 10 दिनको चाहिँ के छ पहिलो प्रारम्भिक चाहिँ के छ कोर्स भनेको 10 दिनको हुन्छ. 10 दिनसम्म हाम्रो चाहिँ आवासीय रूपबाट उहीँ खान बस्न सबै कुरोहरूको व्यवस्थाहरू रहन्छ र बिहान 4 बजेदेखि बेलुकी 9:30 बजेसम्म 10 बजेसम्मको चाहिँ निरन्तर रूपबाट खाने र ब्रेकफास्टको समय राखेर र पुरै टाइम चाहिँ के छ ध्यानमा व्यस्त रहनुपर्छ.
अरूसँग बोलचाल गर्न
पाइँदैन, बोलचाल गर्न कसैसँग इसारा पनि गर्न सकिँदैन र यसलाई चाहिँ के छ आर्य मौन भन्छ. आर्य मौन भन्नुको अर्थ के भनेदेखि इसाराले पनि अर्कोसँग कुरा गर्न मिल्दैन.
जस्तो यो धुम्ब विपसना छ नि यो ग्रुपमा गरिन्छ या एक्लै एक्लै छुट्टा छुट्टै
ग्रुपमै हुन्छ? महिला र पुरुषहरूको जति छ हाम्रो एउटै हलमा हुन्छ, एउटै हलमा एकै घण्टाको चाहिँ के छ मौन आर्यको रूपबाट रहन्छ. त्यसपछि 5-5 मिनटमा चाहिँ के छ घन्टी लाग्छ, घन्टीको इसारामा चाहिँ के छ 5 मिनट चाहिँ के छ खुल्छ घन्टीकै उसमा खाना चाहिँ खाना पर्ने होइन अनि त्यसरी नास्ता गर्नुपर्ने ब्रेकफास्ट गर्नुपर्ने
भनेपछि त्यहाँ कसैले कसैलाई भन्दैन
भन्दै भन्दैन कसैले आवाज मुखले चाहिँ कसैले कसैलाई पनि भन्दैन र खालि केही आवश्यकता छ भनेदेखि आचार्य हुनुहुन्छ आचार्यसित मात्रै सुन्न सक्छन् र केही विशेष काम पर्यो भने आचार्यसँग मात्रै हुन्छ. अनि त्यसपछि के भनेदेखि राति चाहिँ के छ विश्राम गर्दाखेरि र धर्म सेवकहरू हुन्छ प्रत्येक चाहिँ के छ उनीहरूको एउटा रुममा धेरैजनाको साथमा एकजना हुन्छ, उनीहरूसित मात्र केही कुराहरू, आवश्यक कुराहरू, केही सानो कुराहरू सोध्न सक्छ। त्यसभन्दा बेगर अरू कसैसँग भने आपसमा पनि कोहीसित पनि कुरा गर्न मिल्दैन।
नास्ताको कुरा गर्नुभयो, खानाको कुरा गर्नुभयो, त्यो समितिले त्यहाँ तोकेको मात्र खाना पाउँछ या थपेर पनि खाना पाउँछ?
होइन, जति पनि मजासित खाना पाउँछ, आफूले आफ्नो आत्माले भ्याउने जति खाना पाउँछ, र त्यसमा यही खाने ऊ खाने भन्ने कुरो पनि हुँदैन। उनीहरू इच्छा कसैलाई रोगी व्याधि छ केही छ भनेदेखि उनीहरू स्पेसल खाना खानुपर्छ, उनीहरूले आफूले अर्डर दिनुपर्छ, त्यो अनुसारको चाहिँ हामीले व्यवस्था गरिदिन्छौँ। र नत्र भनेदेखि त्यहाँ यति नै खाने भन्ने छैन, र हामीले तयार गरेको खाना उनीहरूले आफैले चाहिएको छ, स्वयं आफैले निकालेर खानुपर्ने हो।
विपश्यना ध्यानले चाहिँ मानसिक रूपमा के फाइदा हुन्छ?
मानसिक एकाग्रता सबभन्दा ठूलो कुरो हो मानवको चाहिएको छ, यो सन्तुलन ल्याउनको लागि मानवीय चाहिएको छ, जुन सन्तुलन ल्याउन है, जति पनि हाम्रो ठुलो ठुलो विकृतिहरू भइरहेको छ, हरेक किसिमको जुन छ, यो मानसिक यो सन्तुलन नभएको कारणले नै त्यस्तो भएको हो। र त्यसकारण के भनेदेखि मानसिक सन्तुलन जबसम्म ल्याउन सकिँदैन, तबसम्म एकाग्र रूपबाट चाहिँ कुनै पनि रूटमा अथवा बाटो भनौँ न उसले लिन सक्दैन भन्ने त्यसले चाहिँ बताउँछ।
विपश्यना ध्यानप्रति अहिले युवाहरूको पनि आकर्षण छ, तर पनि एउटा जमात, फेरि युवा जमात पनि सुर्तिजन्य पदार्थहरू, मद्यपानहरू गरिरहेको अवस्था छ, र ती विकृति विसङ्गतिहरूलाई हटाउनको लागि पनि विपश्यना ध्यानले सहयोग पुर्याउँछ त?
एकदमै अत्यन्त जरुरी हो त्यो, किनभने जबसम्म विपश्यना ध्यान गर्यो भनेदेखि यी सबै विभिन्न किसिमका विकृतिहरूबाट, विसङ्गतिहरूबाट मान्छे चोखो बन्न सक्छ, शुद्ध हुन सक्छ। त्यो शुद्धता ल्याउनको लागि नै त्यो ध्यानको चाहिँ के छ आवश्यकता हो। र ध्यान एक दिन दस दिनको एउटा कोर्स गरेर मात्रै हुँदैन, त्यसलाई निरन्तर हामीले चाहिँ थप्दै थप्दै जानुपर्छ। त्यसपछि तपाईँको के भने 20 दिनको, 45 दिनको, 65 दिनको, 120 दिनको समय पनि त्यसको ध्यान छ। जब आचार्य बन्नको लागि र शून्यगारमा बस्नुपर्छ, शून्यगार भनेको तपाईँको 24 घण्टा चाहिँ ध्यानमा मग्न भन्नुभयो चाहिँ एउटा भिन्नै एउटा एकान्त चाहिँ के छ कोठामा बसेर, र अझ विशेष गरेर त अन्तर्राष्ट्रिय रूपबाट के भनेदेखि सानो सानो चाहिँ के छ अब जमिनहरूको भित्र ओडारहरू जस्तो भएको त्यस्तो छ, गुफाहरू भएको ठाउँहरूमा उनीहरूले चाहिँ के छ अझ छुट्याउँछन् ठाउँहरू एकान्त लिनको लागि, शून्यगारहरूको लागि। त्यो किसिमको भएपछि बल्ल अनि त्यसपछि अनि शान्ति ल्याउनको लागि, आत्मीय शान्ति ल्याउनको लागि अनि मान्छेहरू चाहिँ के छ त्यसमा बढी चाहिँ के छ सबल हुन्छन्।
विपश्यना ध्यानको चाहिँ इतिहास अलि जान्न चाहे मैले, यो कहाँबाट शुरूआत भयो, कसले शुरूआत गर्यो, यो बौद्ध धर्म अन्तर्गत पर्छ विपश्यना ध्यान, कसरी शुरूआत भयो, यसको थोरै चर्चा गरिदिनुहोस् न।
अब यसरी भन्दा हुन त ध्यानमा धेरै किसिमका ध्यानहरू छन्,
हजुर,
ओसोले पनि ध्यानकै रूपबाट भन्छ, तपाईँको ओम शान्तिमा पनि ध्यानकै रूपबाट भन्छ, अन्य विभिन्न चाहिँ के छ यो आध्यात्मिक चाहिँ के छ रूपबाट काम गर्नेहरूले ध्यानको चाहिँ के छ प्रवृत्ति राखेको छ। तर जुन विपश्यना ध्यान भन्ने हो त्यो स्पेसली अब यसरी धार्मिक दृष्टिकोणबाट भन्ने हो भनेदेखि बुद्ध भगवानले जुन बुद्धत्व प्राप्त गरे, बोधि ज्ञान प्राप्त गरे, र उनले यही ध्यानबाट चाहिँ के छ गर्न सकेका हुन्। त्यसकारण के भनेदेखि खालि बुद्ध धर्म मान्नेले मात्रै यो ध्यान गर्नुपर्छ भन्ने होइन, यसमा क्रिस्चियनले पनि गर्न सक्छ, मुस्लिमले पनि गर्न सक्छ, हिन्दूले पनि गर्न सक्छ, अनि कुनै किसिमको कुनै अब धर्म सम्प्रदाय अथवा कुनै किसिमको चाहिँ जात जातिहरूको कुनै भेदभाव कुनै यसमा छैन र सबैले गर्न सक्छ, अनि बच्चादेखि बुढासम्म पनि। र हामीले अहिले त के भनेदेखि 7 वर्ष 8 वर्षका बच्चाहरू, स्कुलको बच्चाहरूदेखि सुरु गरेका छौँ, उनीहरूलाई चाहिँ एक घण्टा 20 मिनटको चाहिँ के छ ध्यानको विधिहरू हुन्छ, हामीले प्रत्येक शनिबार पनि बच्चाहरूलाई अब स्कुलमा पनि चाहिँ के छ पढाउँ, जस्तो विभिन्न देशहरू हुन्छन् त्यो जस्तो थाइल्यान्ड भयो, बर्मा भयो, श्रीलङ्का, यिनीहरूमा त विद्यालय पनि 20 मिनटको चाहिँ के छ ध्यान विधि क्लासमै पनि राखेर गर्ने सिस्टम बनाइरहेको छ। त्यसकारण के भनेदेखि हामीले पनि त्यो सुरुवात गरेका छौँ, मैले सुर्खेतबाट हामीले सुरुवात गरिरहेका छौँ। त्यसकारण के भने उमेरको पनि हदबन्दी छैन र हामीले 8 वर्षदेखिको बच्चाहरूबाट सुरु गरेका छौँ, 10 दिनको कोर्स 11 वर्षको बच्चाहरूदेखि लिएर अहिले 86 वर्षसम्मको बुढाबुढीहरूले पनि त्यति उमेरसम्मको बच्चा गरेको मान्छेहरूले र हाम्रो त्यहाँ ध्यान चाहिँ के छ गरिरहेका छन्।
त्यो 10 दिनको अवधिमा के के शिक्षाहरू, के के कुराहरू चाहिँ सिकाइन्छ, प्रमुख गरेर
प्रमुख गरेर त्यो कुनै त्यस्तो अर्को चाहिँ शिक्षा होइन त्यो चाहिँ एकाग्र हुनु पर्यो त्यसमा सबभन्दा मुख्य कुरो एकाग्र बन्न सक्नु पर्यो र त्यसलाई के भनेदेखि आना पाना चाहिँ के छ भन्छ एक एकाग्र चाहिँ बन्नको लागि आना पानामा चाहिँ के छ जान गएर अनि त्यसपछि एकाग्र बन्न सक्नु पर्यो त्यसै त्यही विधि हो कुनै अर्को कुनै शिक्षा हुँदैन त्यसमा
यो एकाग्र बन्दा चाहिँ के कुरामा चाहिँ फाइदा मिल्छ यसले
र एकाग्र भन्दाखेरि जुन हाम्रा चाहिँ के छ जति पनि त्यसले पछि विस्तारै के गर्दै जानुपर्छ भनेपछि भन्ने हाम्रो चाहिँ सिद्धान्त हुने विकृति विसङ्गतिहरू जति पनि हाम्रा शरीरमा छन् हामीभित्र भएका चाहिँ विकृति विसङ्गतिहरू तिनलाई चाहिँ दूर गर्दै जाने र सत्कर्म र सत्कार्यहरू मात्रै त्यसलाई चाहिँ भित्राउनुपर्छ सत्कर्महरूलाई चाहिँ भित्राउँदै लैजानको लागि र बिस्तारै चाहिँ के छ ध्यानको चाहिँ के छ उसमा गइसकेपछि र आफूभित्र भएका जति पनि विकृतिहरू विसङ्गतिहरू छन् त्यो चाहिँ के छ दूर हुँदै जान्छ बाहिर फाङ्दै जान्छौँ र सत्कर्महरू र सुमार्गहरूको चाहिँ के छ भावनाहरूलाई मात्रै हामीले भित्र चाहिँ के छ लिन सक्छौँ त्यस कारण यो परात्मा भन्ने किसिमको जुन छ परात्मा होइन यसलाई स्वयं आत्मालाई हामीले शुद्ध गर्नु पर्यो
सुशुद्धि
गर्नु पर्यो र बाहिरबाट नुहाएर धुवाएर गएर सफा गरेर शुद्ध हुने होइन कि भित्रै आत्मैदेखि चाहिँ के शुद्ध गरेर जानुपर्छ भन्ने भावनात्मक विचार चाहिँ के छ यो विपश्यना ध्यानले चाहिँ सिकाउँछ
हजुर श्रोताहरू कार्यक्रममा यति बेला स्टुडियोको घडीमा 6:30 बजिसकेको छ श्रोताहरू हाम्रो रेगुलर टाइम भनेको 6:30 बजेदेखि हो हामी 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्थ्यौं तर केही विगत केही हप्तादेखि हामीले निहाउ चाइनिज प्रोग्राम निहाउ विकेण्डलाई कभर गरिरहेका थियौं र अब आगामी हप्ताहरूमा भने हामीलाई यो समय उपलब्ध नहुन सक्छ हामीले जानकारी पाए अनुसार श्रोताहरू यति बेला हाम्रो स्टुडियोको घडीमा 6:30 बजिसकेको छ र हामी कार्यक्रमको विविध थालनी गर्दैछौं श्रोताहरू कार्यक्रममा पुनः स्वागत छ तपाईँहरूलाई कार्यक्रम भोइस अफ साङ्गिलाका आवाजहरू रेडियो एडलेड 101.5 मेगाहर्जमा
र यसै गरी हामी विविध विषयमा हामी राजनीतिक सामाजिक आर्थिक र धार्मिक कार्यक्रम धार्मिक कुराहरू पनि हामी गर्ने गर्दछौँ र आज हामी स्टुडियोमा एक पाहुनासँग हामी कुरा गरिरहेका छौँ जो हुनुहुन्छ राप्रपा नेपालका केन्द्रीय सदस्य बसन्त कुमार थापा
र अब चाहिँ कार्यक्रममा फेरि जोड्न चाहे हामी कुराकानी गरिरहेका थियौं अहिले चाहिँ विपश्यना ध्यानको कुराकानी गरिरहेका थियौं विपश्यना ध्यान के हो यसले चाहिँ के फाइदा हुन्छ र यसमा उहाँ बसन्त कुमार थापाज्यूको यो धम्म विपश्यना केन्द्र सुर्खेतको 8 केन्द्र हो नेपालमा 8 केन्द्र 8 केन्द्र छन् यसमध्ये चाहिँ धम्म सुर्खेत केन्द्र 8 केन्द्रमा पर्छ भने नेपालका अन्य ठाउँमा पनि यी विपश्यना केन्द्रहरू छन् त्यति मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा विपश्यना केन्द्रहरू अहिले फस्टाउँदै गएका छन् र ध्यान मेडिटेशनको महत्व चाहिँ अहिले बढ्दै गएको अवस्था छ र यसै क्रममा चाहिँ केही छिन अगाडि हामीले राजनीतिक कुराकानी गरिरहेका थियौँ नेपालको विकासको लागि र नेपालको नेतृत्वले अहिले के गरिरहेको छ के गर्नुपर्छ भन्ने कुराकानी गरिरहेका थियौँ यसै क्रममा जोडेर चाहिँ हाम्रा एकजना लिसनरले चाहिँ
हामीले अधिकारीजीले हामीलाई क्वेसन सोध्नु भएको छ
हामीले त्यो प्रश्न चाहिँ यहाँसम्म राख्न चाहन्छौ हरेक राजनीतिक दलले चाहिँ एकअर्काप्रति दोषारोपण गरेको देखिने गरिन्छ यो संस्कृति नेपालमा यसरी फैलिएको छ र गाली नै गर्नुपर्छ अगाडि बढ्नको लागि भन्ने यस्तो कुरा गर्नुभएको छ र यहाँ चाहिँ के छ भने अरूलाई गाली गर्दैमा मात्र नेता बन्ने संस्कृति नेपालमा फैलिएको हो त भनेर चाहिँ उहाँले प्रश्न गर्नुभएको छ
होइन त्यसरी गाली नै गर्नुपर्छ भन्ने कुरो त मैले त्यसरी गाली गरे जस्तो लाग्दैन र गाली गर्ने संस्कृति चाहिँ बढेको छ नेपालमा हो सो तपाईँले भन्नुभएको कुरा एकदम सही कुरा हो एकले अर्कालाई के भनेदेखि होचाएर गाली गरेर हरेक किसिमको उसलाई चाहिँ मात्रै के भनेदेखि गल्ती हो भन्ने किसिमको भएभरका चाहिँ के जति पनि गल्ती हो नि उसको अर्को चाहिँ लाई थोपरेर र आफू चोखो हुने चाहिँ के छ प्रवृत्ति नेपालका चाहिँ के छ राजनीतिक दलहरूमा छ स्वाभाविक कुरो हो तर मैले अहिले जति यहाँहरूसँग कुरा भइरहेको छ त्यो विषयमा कसैलाई मैले होचाएर यो खराबै हो भनेर त मैले भने जस्तो लाग्दैन.
हजुर,
अनि अर्को प्रश्न के छ भने अरू पार्टीहरूले चाहिँ गरेनन् भनेर भन्नुभयो, तर राप्रपा नेपालले चाहिँ अहिले जनताको लागि के गरेको छ त बताइदिनुहोस् न भनेर अर्को प्रश्न राख्नु भएको थियो. तपाईँले के गर्नुभयो त?
होइन होइन होइन, हामीले चाहिँ गर्ने एउटा चाहिँ कि सत्तामै नै आएको छैन के गर्ने भन्ने कुरो होइन कि हाम्रो उद्देश्य यो हो. हाम्रो चाहिँ संवैधानिक राजतन्त्र चाहिँ के छ हुनुपर्छ नेपालमा, अनि त्यसपछि हिन्दू धर्म चाहिँ के छ कायम हुनुपर्छ, सापेक्ष हुनुपर्छ. हाम्रो सोचाइ हाम्रो भनाइ त्यो हो, र राष्ट्रवादी भावनामा उत्प्रोत हुनुपर्छ. हामी राष्ट्रवादीता भएनौँ, हामी सबै के भनेदेखि बाहिरको चाहिँ भरमा दौडिने भयौँ, हरिसरामा दौडिने भयौँ, त्यस्तो किसिमको हुनु भएन भन्ने कुरा हो. साम्राज्यवादीको चङ्गुलमा पस्नु भएन भन्ने कुरो हाम्रो.
बसन्तजी यहाँले बताइदिनुहोस् न, गर्नको लागि के सत्तामै पुग्नुपर्छ?
सत्तामा भना मतलब अब के भने कुनै पनि कामको चाहिँ के छ हामीले सुरुवात गर्नको लागि र त्यो स्थान चाहिन्छ. बाहिर खाली चाहिँ के छ बगेर मात्रै त्यो पनि हुन सक्दैन. सत्ता भन्ने के भनेदेखि एउटा फर्म हो, त्यो गर्ने आफ्नो चाहिँ के छ गरेर देखाउने एउटा बाटो गरेर देखाउने एउटा साधन हो. साधनै छैन भनेदेखि मान्छेले के गर्न सक्छ? र आफूसित भएको ढुङ्गा छ तर के भनेदेखि नाउने के अरे ख्याउने चाहिँ के छ दाबो छैन भनेदेखि मान्छे अगाडि बढ्न सक्दैन. त्यस कारण के भनेदेखि र साधन हुनु पर्यो, साधन भएपछि अगाडि बढ्ने कुरामा ऊ लक्ष्यमा जाने कुरामा ऊ अगाडि बढ्न सक्छ.
त्यही भएर सम्पूर्ण पार्टीहरू चाहिँ कसको साधन गराउने भन्नेमा लडिरहेका छन्, जनताको आवाज सुन्ने भन्दा पनि कसको साधन गराउने भन्नेमा लडिरहेका छन्, होइन त?
होइन होइन, साधन जनताको भना मतलब के भने साधन र स्रोतलाई सही तरिकाबाट परिचालन गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो.
त्यो त सबै राजनीतिक दलले त भन्छन् नि.
त्यही त, अहिलेसम्म गएकोमा त्यो हुन सकेन भन्ने किसिमको कुराहरू हो.
अब
जुन गर्छौ भन्ने किसिमको छ त्यो चाहिँ बन्न सकेन भन्ने किसिमको कुरा हो. त्यस कारण के भनेदेखि गणतन्त्र आयो नेपालमा, गणतन्त्र आइसकेपछि त्यसले जुन जनताहरूको लागि गर्छौ भनेर जुन किसिमको भनिएका थिए त्यो कुराहरू पूरा हुन सकेनन्. किन हुन सकेनन्? त्यो नहुन सक्नेको कारणहरू के हुन्? त्यो कुरा त सबै जनताहरूलाई प्रष्ट कुरा थाहा छ नि, हामीले भनिराख्नु पर्ने कुरा होइन. त्यस कारण त्यो नहुन सक्नुको कारण के भनेदेखि यो कुराहरूको कमी भएको कारणले गर्दाखेरि हुन सकेको छैन. एक त राष्ट्रियता हुन सकेन, राष्ट्रवादी चाहिँ के भावनाहरू उत्पन्न हुन सकेन, र दोस्रो कुरा के भनेदेखि र जनताहरूले नचाहेको कुराहरू लादेर के भनेदेखि धर्मनिरपेक्षता बनाइएको छ, र अर्को कुरा के भनेदेखि जनताहरूको चाहना पनि माग होइन र गणतन्त्र नै चाहिन्छ भन्ने कुरा र त्यो कुरा भइरहेको छ. त्यस कारण यिनै कुराहरू भएको कारणले गर्दाखेरि नि देशले जुन किसिमको बाटो लिनु पर्यो नि त्यो लिन सकेको छैन. त्यस कारण त्यो लिनको लागि पनि र हामीले चाहिँ के छ उठाएका मुद्दाहरू त्यो चाहिँ आउनु हुनुपर्छ भन्ने हाम्रो कुरा हो.
राप्रपा नेपालले संघीयताको विषयलाई चाहिँ कसरी हेरेको छ?
संघीयताको विषयलाई अब राप्रपाको दृष्टिकोण भनेको के भनेदेखि र जातीय रूपबाट त्यो हुनु हुँदैन भन्ने कुरा छ.
कुन
संघीयता भन्ने कुरा त जस्तो विभिन्न क्षेत्र र क्षेत्रीय रूपबाट भौगोलिक रूपबाट हुनुपर्ने कुराहरू हुनुपर्छ, र तर जातीय चाहिँ के छ रूपबाट कुनै धार्मिक रूपबाट त्यसरी चाहिँ हुनु हुँदैन भन्ने कुराहरू मात्रै हो. जब कुनै जातीय र चाहिँ के धार्मिक रूपबाट भोलि त्यो चाहिँ संघीयता हुन गयो भनेदेखि र एक आपसमा ठुलो चाहिँ के छ विवाद हुन सक्छ, अरू ठुलो चाहिँ के छ हत्या हिंसाहरू बढ्न सक्छ भन्ने किसिमको कुरा हो हाम्रो.
संघीयता आवश्यक छ त नेपालको लागि?
संघीयता जुन किसिमको अहिले माग भइरहेको छ जातीय रूपबाट चाहिँ के छ जातीय स्वायत्त रूपबाट चाहिँ आउनुपर्छ भन्ने कुरा छ, त्यो गलत हो भन्ने हाम्रो भनाइ हो.
तर संघीयता चाहिँ आवश्यक छ नेपालको?
संघीयता चाहिँ आवश्यकता छ, र त्यो क्षेत्रीय रूपबाट भौगोलिक रूपबाट जुन ल्याउनुपर्छ त्यसरी चाहिँ ल्याएमा विकास हुन सक्छ. र पहिला पनि त तपाईँको पाँच विकास क्षेत्र चाहिँ के छ भनेर राखेको थियो, त्यो पनि एक किसिमले के भनेदेखि क्षेत्रको चाहिँ के छ एउटा विकास होस्, राज्य एकीकृत रूपबाट चाहिँ के छ मात्रै नभएर क्षेत्रको आफ्नो चाहिँ के छ विकास भयो भनेर चाहिँ के छ धारणा अनुसारमा नै त्यो पाँच विकास क्षेत्र बनेको हो, र 75 जिल्ला र 14 अञ्चलहरू चाहिँ के छ त्यस्तै रूपबाट के भने संहिताको पनि त्यसरी चाहिँ के छ आधारबाट चाहिँ के छ लिन सकेको खण्डमा राम्रो हुन सक्छ भन्ने हाम्रो भनाइ हो.
राप्रपा नेपालले आर्थिक मुद्दालाई देशको आर्थिक अवस्थालाई सुदृढ गर्नको निम्ति के कस्ता योजनाहरू लिएर आउनेछ, के कस्ता मुद्दाहरू चाहिँ उठाउनेछ?
अब देशमा यो जबसम्म के भने समृद्ध बनाउनको लागि त हेर्नुहोस्, अब यहाँ यो अस्ट्रेलियामा आएर हेरियो, यहाँ चाहिँ यो समृद्ध देश बन्नको लागि हिजो एउटा सानो टापु चाहिँ जंगली मान्छेहरु मात्र भएको ठाउँ आज यस्तो चाहिँ के छ विकास भएर चरम रूपबाट अगाडि बढेको छ कुनै यहाँ विकास के चीजमा कमी छ भन्ने कुरा केही देख्न सकेको छैन सबै कुरा एकदम सम्पन्न देखेको छ त्यो रूपबाट ल्याउनको लागि आर्थिक उन्नति चाहिँ के छ गर्नु पर्यो र आर्थिक उन्नति खाली चाहिँ के छ आर्थिक उन्नति नभएसम्म विकास हुन सक्दैन देशको भन्ने चाहिँ के छ हाम्रो भावना हो आर्थिक स्थिति बढ्नु पर्यो
यहाँ चाहिँ के आरोप पनि छ भने हुन त तपाईँ त्यो कार्यक्रममा आउनु भएको छैन राजनीतिक कार्यक्रममा आउनु भएको छैन नितान्त पारिवारिक भेटघाटमा आउनु भएको छ अवश्य पनि ती क्षेत्रहरूमा पुग्नु भएको छ होला तर के आरोप लाग्ने गर्छ भने नेपालबाट नेतृत्व तहहरू आउँछन् नेताहरू आउँछन् यहाँका विकास निर्माणका कुराहरूलाई चाहिँ खासै हेर्दैनन् मात्र भाषण गरेर जान्छन् भन्छन् र यहाँको यातायात यहाँको शिक्षा यहाँको स्वास्थ्यको विषयवस्तुमा चाहिँ खासै हेरेको पाइँदैन भनेर भन्ने गरिन्छ र अब चाहिँ राप्रपा नेपालले तपाईँ केन्द्रीय सदस्य पनि हुनुहुन्छ यी कुराहरू नेपालमा यी कुराहरू परिवर्तन गर्न सक्यो भने आर्थिक सुदृढीकरण गर्न सक्यो भने नेपालले चाहिँ फड्को मार्नेछ भनेर के कुरा देख्नु भएको छ अहिले चाहिँ बताउनु पर्यो भने
अब यसरी यहाँको चाहिँ के छ विकासमा हेर्दाखेरि जति चाहिँ के छ साइन्टिफिक रूपबाट जति पनि चाहिँ के छ यहाँको विकासहरू भएको छ बाटोघाटो विभिन्न किसिमको हरेक किसिमको नियम कानूनहरू सबै कुराहरू एउटा गाडीले पनि सानो चाहिँ के छ गल्ती गर्छ भने उसलाई तुरन्तै चाहिँ जरिमाना छ उसले चाहिँ के छ तिर्नुपर्छ त्यहाँ कुनै किसिमको गएर यो त्यो भन्नु पर्दैन उसले के भनेदेखि आफ्नो बाटो आफ्नै तरिकाले चाहिँ के छ के लिएको छ र यस्ता किसिमका साधन स्रोतहरूको चाहिँ के छ ले नै एउटा देशको विकासको चाहिँ के पूर्वाधार तयार भयो र त्यसपछि मात्रै एउटा विकासको चाहिँ के छ गतिमा बढ्यो र त्यस्तो किसिमको जबसम्म हुँदैन तबसम्म के भनेदेखि देश विकासमा आउँदैन अब नेपालको कुरा त देखिराख्नुहोस् अब आन्दोलन छ विभिन्न किसिमको बन्दका बन्द छ हरेक किसिमको कुरा छ कहीँ कसैले के भनेदेखि अब त्यो विभिन्न चाहिँ के छ फोहोर उत्तिकै चाहिँ ढुङ्गुरहरू बनिरहेको छ हामी आफैले के भनेदेखि सफाई सुग्घर गर्नुपर्छ र आफ्नो घर आँगनलाई पनि सफा गर्नुपर्छ भन्ने कुरा हामीले चाहिँ जानिरहेका छैनौँ जस्तो लागिरहेको छ यहाँ हेर्दाखेरि त्यसकारण के भनेदेखि जबसम्म हामी यो बाटोमा जो नियम कानून र विभिन्न किसिमको विधि विधानहरू हुन् ती सबै कुरा जब सही ट्र्याकमा चाहिँ के ल्याउन सक्दैनौँ तबसम्म चाहिँ के छ विकास हुन सक्दैन देशको र त्यसकारण पनि यो ठाउँ हेर्दा हाम्रा राजनीतिक दलका मान्छेहरू भयो प्राविधिक रूपबाट चाहिँ इन्जिनियरहरू भयो डक्टरहरू भयो र यो ठाउँको चाहिँ के छ स्थानहरू हेरेर त्यही अनुसारको चाहिँ के छ रूपरेखाहरू बनाउनु पर्छ भन्ने मलाई लागिरहेको छ हिजो मात्रै के भनेदेखि दसवटा के भनेदेखि एयरपोर्ट एकदम खराब जसको नेपालको लुक्ला भन्ने चाहिँ के छ समेतका यहाँ दसवटा एकदमै डेन्जर चाहिँ के छ एयरपोर्टहरू चाहिँ के छ हेर्ने अवसर मिलेको ठाउँ हाम्रो साथीहरूको चाहिँ गएर अब त्यहाँ हेर्दाखेरि के भने दसवटा चाहिँ के छ त्यस्ता एयरपोर्टहरू छन् जहाँ के भनेदेखि त्यस्तो ठाउँमा पनि विकास गर्न सकेका छन् र त्यस्तो ठाउँमा पनि बनाएर एउटा विकास गरेका छन् भनेदेखि हाम्रो नेपाल त अझ सजिलो छ गर्नको लागि सबैले चाहिँ के छ सबै दलहरू मिलेर सबै चाहिँ के छ भावनात्मक रूपबाट सब मिलेर र जनताहरू चाहिँ मिलेर चाहिँ विकास गर्ने भन्ने सजिलो छ तर के भनेदेखि एकले अर्काको खुट्टा तानातान गर्ने किसिमको जुन प्रवृत्ति बनेर र एकले अर्कालाई चाहिँ के छ दोषारोपण गर्ने किसिमको प्रवृत्ति जुन चाहिँ हावी भइरहेको छ र हरेक चाहिँ के छ व्यक्तिहरू ले चाहिँ युवाहरूले नबुझेरै चाहिँ के छ भ्रमको रूपमा चाहिँ के छ पछाडि दौडिरहेका छन् केही नै सबभन्दा खराबी छ
अवश्य पनि अन्धभक्ति राजनीति उन्मुख भइरहेको छ त्यति मात्र होइन राजनीतिज्ञहरूले राजनीतिलाई पेसा मात्र ठानेका छन् र पेसा मात्र ठान्नुले पनि अरू व्यवसाय नगर्नुले पनि भ्रष्टाचार जस्ता कुराहरूमा मौलाएको छ र यसलाई नकार्न सकिन्न र आज हामीसँग हुनुहुन्छ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य वसन्त कुमार थापा अब निर्धारित समय हाम्रो विशेष कुराकानीको निर्धारित समय चाहिँ सकिएको छ र कार्यक्रममा यहाँको अमूल्य समय दिनुभएकोमा यहाँलाई धेरै धेरै
धन्यवाद र जाँदा जाँदै अन्त्यमा केही मनमा लागेका कुरा भन्न चाहनुहुन्छ भनेदेखि
म आफ्नो व्यक्तिगत रूपबाट यो पारिवारिक चाहिँ के सम्बन्धको लागि म यहाँ आइरहेको बेलामा यहाँहरूले आफ्नो चाहिँ के अरे रेडियो जुन साङ्ग्रेलाका आवाजहरूमा चाहिँ के ल्याएर जुन एउटा आफ्ना भावनाहरू चाहिँ के छ आफ्ना देशका राष्ट्रको भावनाहरू पोख्ने चाहिँ के छ जुन अवसरहरू मिलाउनु भयो यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद छ।
हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रेला र यति बेला हामी कुराकानी गर्दै थियौं राप्रपा नेपालका केन्द्रीय सदस्य वसन्त कुमार थापाजीसँग र उहाँले हामीलाई आफ्नो व्यस्तताका बावजूद पनि समय उपलब्ध गराउनुभयो त्यसका लागि उहाँलाई पनि धेरै धेरै धन्यवाद र अहिलेलाई भने हामी अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछौ डीजे राजुले रिमिक्स गर्नुभएको यो गीत अहिलेलाई सुन्नु श्रोताहरू तिम्रो त्यो हँसिलो मुहारको झझलको जब आउँदछ श्रोताहरू टेक्निकल गडबडीका कारण यो गीत अहिलेलाई मैले सुनाउन सकेन तर त्योभन्दा अगाडि म अर्को गीत सुनाउँदैछु हाम्रो देशमा कमल छेत्रीको आवाजमा हाम्रो देशमा के आयो फेसन हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रेला रेडियो लेड 101.5 मेगाहर्जको तरंग मार्फत हामी हाम्रो स्टुडियोको घडीमा अहिले 6:45 गइसकेको छ श्रोताहरू अझ हामीसँग अरू 45 मिनट बाँकी छ र अहिले भर्खरै हामीले प्रस्तुत गर्यौं कमल छेत्री फिचरिङ श्रेया को आवाजमा रहेको यो गीत जहाँ होला जे होला हाम्रो के अरे वासस्थान तर मन चाहिँ नेपाली नै हो भन्ने एउटा भनौँ न देशमा फेसन जस्तो आए पनि जे आए पनि तर मन चाहिँ नेपाली हो हाम्रो परम्परा नेपाली हो नेपालीपनलाई बिर्सनु हुँदैन भन्ने खालको एउटा गीत हामीले यहाँ प्रस्तुत गर्यौं आशा छ तपाईँहरूलाई मन पर्यो होला र यसै गरी हामीलाई एउटा फेसबुकमा गजल प्राप्त भएको छ दुर्गा रिमालजी हाम्रो एकदमै रेगुलर लिस्नर होइन एकदमै रेगुलर श्रोता हुनुहुन्छ र उहाँले हामीलाई एउटा गजल पठाउनु भएको छ आजको तपाईँहरूको कार्यक्रमका लागि मेरो एउटा सानो गजल भनेर लेखी पठाउनु भएको छ दुर्गा रिमालजी गजल प्रस्तुत गर्नुभन्दा पहिला तपाईँलाई धेरै 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 धन्यवाद जुन चाहिँ तपाईँले हामीलाई सुन्नुहुन्छ र हाम्रो कार्यक्रमका लागि तपाईँले आफ्ना लेख रचनाहरू पठाउने गर्नुहुन्छ हामीले विगतमा पनि पाएका थियौं र आशा छ हामीले आगामी कार्यक्रमहरूमा पनि यस्तै तपाईँको साथ पाइरहनेछौ
जुन तपाईँको जुन कलमले अग्रस्थान पाओस् अग्र भनौँ न तपाईँको
लेख्ने तपाईँको कला बढ्दै जाओस् हाम्रो शुभकामना हजुर श्रोताहरू म दुर्गा रिमालजीले पठाउनु भएको अर्को एउटा गजल यहाँनिर प्रस्तुत गर्दैछु अर्को भन्नाले आजको लागि एउटा गजल पठाउनु भएको थियो उहाँले तिमी बिना जीवन भरका हर रहर मर्छ भनेको हु तिमी बिना जीवन भरका रहर मर्छ भनेको हुँ बुझेनौ कि यो मन तिमीलाई माया गर्छ भनेको हुँ यता तातिएर यो जवानी बाफ उड्दैछ बादलसँगै तातिएर यो जवानी बाफ उड्दैछ बादलसँगै मात्र तिम्रो साथ सहयोगले इच्छा टर्छ भनेको हुँ मात्र तिम्रो साथ सहयोगले इच्छा टर्छ भनेको हुँ यो बानी त मन पर्छ हावा चलाई दिल हल्लाउने यो बानी त मन पर्छ हावा चलाई दिल हल्लाउने थाहा पाएर यो ज्यान तिम्रै भरमा पर्छ भनेको हुँ थाहा पाएर यो ज्यान तिम्रै भरमा पर्छ भनेको हुँ जबरजस्ती त्यो मन त यता सार भन्न कहाँ सक्छु जबरजस्ती त्यो मन यता सार भन्न कहाँ सक्छु तिम्रो साथले अझ जिउने साहस भर्न भर्छ भनेको हुँ तिम्रो साथले अझ जिउने साहस भर्छ भनेको हुँ हजुर दुर्गा रिमालजी धेरै धेरै धन्यवाद तपाईँलाई यो मिठो गजलका लागि
अब भने हामी जोड्न चाहन्छौ यहाँनिर बलिउडको कुरा जोड्न चाहन्छु मैले भने र बलिउडको एउटा रिपोर्ट रहेको छ बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई बेलायतको एक पत्रिकाले शताब्दी नायकको पहिलो स्थानमा राखेको छ सो पत्रिकाले गरेको सर्वे अनुसार बिग बी अर्थात अमिताभ बच्चन बलिउडका सर्वाधिक चर्चित कलाकार हुन् बलिउडको 100 वर्ष पुगेको अवसर पारेर गरिएको सर्वेक्षणमा अमिताभले सबैलाई उछिनेका हुन् बलिउडमा 40 वर्ष बिताइसकेका अमिताभ पछि दोस्रो स्थानमा अर्का चर्चित कलाकार दिलीप कुमार रहेका छन् यस्तै बलिउडको सर्वाधिक लोकप्रिय कलाकारको सूचीमा भने तेस्रो स्थानमा रोमान्सका बादशाह शाहरूख खानलाई राखिएको छ शाहरूख खान विश्वमै चर्चित नायकको रूपमा चिनिन्छन् बलिउडमा 20 वर्षभन्दा बढी समय बिताइसकेका शाहरूखले 75 सिनेमामा अभिनय गरिसकेका छन् सूचीको चौथो स्थानमा सुन्दर नायिका माधुरी दीक्षित छिन् बलिउडका चर्चित दुई खान सलमान र आमिरको सूचीको टप 10 पनि परेका छैनन् र पत्रकारले गरेको सर्वे अनुसार आमिर 14 स्थानमा छन् भने सलमान चाहिँ 11 स्थानमा छन् सूचीको 96 स्थानमा सुन्दर नायिका कट्रिना क्याफलाई चाहिँ राखिएको छ यो भयो बलिउडको एउटा रोचक प्रस्तुति
हजुर श्रोताहरू यसै बीच हामीलाई अर्को एउटा कम्युनिटी इन्फर्मेशन अथवा सूचना प्राप्त भएको छ यो चाहिँ बासाको सेकेन्ड एन्युअल जनरल मिटिङको सम्बन्धमा रहेको छ डियर म यसलाई इङ्ग्लिसमा लेखेर पठाउनु भएको छ म इङ्ग्लिसमै सरस्वती पढ्छु पहिला त्यसपछि चाहिँ तपाईँहरूलाई म सकेसम्म उल्था गर्ने कोसिस गर्छु श्रोताहरू डियर रजिस्टर मेम्बर्स एण्ड कम्युनिटी मेम्बर्स प्लिज एक्सेप्ट द ग्रिटिङ फ्रम भुटनीज अस्ट्रेलियन एसोसिएशन अफ साउथ अस्ट्रेलिया एज पर द अर्लियर इमेल अफ बासाज चेयरपर्सन सुरेन घले आई एम राइटिङ दिस इमेल टु यु अल टु रिइन्फर्म द्याट सेकेन्ड एन्युअल जेनरल मिटिङ विल बी हेल्ड अन सन्डे 4 August 2013 at 12:30 PM The venue for the meeting is Coghlan Community Hall, 23 Coghlan Street, Adelaide, South Australia. Postcode रहेको छ 5000 र the annual general meeting will discuss and endorse the annual reports of BASA and its auspicious teams, Bhutanese Ethnic School, Bhutanese Youth Group, Yuva Sansar, Namaste Cultural Group, and Adelaide Dragons. The annual reports will include both activities done and financial statements, income statement and balance sheet of the last 2 years. We look forward for your continued support and coordination. Yours sincerely, Sushil Nirwala, Public Officer, Basa. हजुर श्रोताहरू, यो यो कम्युनिटी इन्फो कम्युनिटी सूचना मैले यहाँनिर पढेर सुनाएँ. यो बासाको दोस्रो जनरल मिटिङ, एन्युअल जनरल मिटिङ हुँदै रहेछ. कहिले भन्दाखेरि चार अगस्त 2013 12:30 यो मिटिङ हुने स्थान रहेको छ, कोगलिन कम्युनिटी हल, 23 कोगलिन स्ट्रीट, एडलेड, साउथ अस्ट्रेलिया. पोस्टकोड रहेको छ 5000. हजुर श्रोताहरू, यो एउटा बासाको कम्युनिटी इन्फो थियो.
यसै गरी श्रोता महानुभाव, अहिले सुनिरहेको छ कार्यक्रम भोइस अफ साङ्ग्रिला. कार्यक्रम भोइस अफ साङ्ग्रिला सुनिरहनु भएको छ भने, र यति बेला हामी साथमा छौं, म खगेन्द्र,
म सञ्जय
र म नवीन.
र यसै गरी मसँग एउटा सानो अनौठो नि भन्नु, श्रोताहरू कतिपय हाम्रा श्रोताहरू पनि धेरै मोटा हुनु भएको छ. हाम्रो सञ्जयजी पनि निकै मोटाउनु भएको छ, नवीनजी पनि अस्ट्रेलिया आएको निकै मोटाएको मैले महसुस गरिरहेको छु. तर तपाईँहरू मोटाउनु भएको छ तर होस गर्नलाई, किनभने मैले होस गर्नु त भने तर यो मैले एउटा जुन मसँग एउटा कागज छ त्यो कागजका आधारमा तपाईँलाई म होस गराउन चाहे.
धन्यवाद खगेन्द्रजी, तपाईँले हामीलाई चाहिँ एउटा होसियारी गराउनु भएको छ. तर मलाई लाग्दैन म त्यति मोटो छु भनेर, म त एक्सर्साइज गर्ने गर्छु र श्रोताहरूलाई पनि आग्रह गर्छु, नियमित एक्सर्साइज गर्नुहोस्, तपाईँ मोटाउनु हुँदैन.
अब के छ यो भन्दाखेरि चाहिँ, अत्यधिक मोटो भएका कारण देश निकाला. अब मान्छेले राजनीतिक कुरा, सामाजिक, आर्थिक र अनेक भौगोलिक प्राकृतिक प्रकृतिले गर्दा पनि देश निकलिनुपर्छ भनेदेखि चाहिँ मान्छे मोटो भएर पनि देश निकल्नुपर्ने एउटा अनौठो यहाँ म रिपोर्ट यहाँहरूमा राख्न चाहन्छु. अत्याधिक मोटो भएकै कारण दक्षिण अफ्रिकी सेफ अल्बर्ट वेस्टले न्यूजील्याण्ड छाड्नुपर्ने भएको छ. अध्यागमन अधिकारीहरूले 130 केजी तौल भएका अल्बर्टसँग स्वीकार्य हुने स्वास्थ्य मापदण्ड नभएको जनाएका छन्. क्राइस्टचर्च शहरमा 6 वर्षदेखि बस्दै आएका उनले अब बढ़ी मोट भएकै कारण न्यूजील्याण्ड छाड्नुपर्ने भएको प्राप्त समाचारमा जनाइएको छ. सुरुमा न्यूजील्याण्ड आउँदा उनको तौल 160 केजी थियो. अध्यागमन विभागका प्रवक्ताले न्यूजील्याण्डको स्वास्थ्य सेवाको न्यूनतम मापदण्ड पूरा नगरेका कारण अल्बर्टले आफ्नो मुलुकमा बस्न अनुमति नपाउने स्पष्ट पारेका छन्. विकसित मुलुकहरूमध्ये बढ़ी मोटोपन भएका मानिसहरू बसोबास गर्ने न्यूजील्याण्डमा करिब 30% जनता बढ़ी तौलका छन्।
हजुर, खगेन्द्रजीले यहाँ मोटो, यदि मोटो हुनुको कतिसम्म बेफाइदा हुँदो रहेछ त देश निकाल्न नै, देश नै छोड्नुपर्ने अवस्था हुनु पनि सक्ने रहेछ भन्ने कुरा एउटा तथ्य यहाँनिर हामीले प्रस्तुत गर्यौं. श्रोताहरू, अघि हामी वसन्त कुमार थापाजीसँग कुराकानी गर्दै थियौं, त्यति बेला उहाँले एउटा यो विपसना ध्यानको कुरा गर्नुभएको थियो, होइन? जस्तो त्यो ध्यानले चाहिँ मान्छेलाई एकाग्र बनाउन चाहिँ एकदमै सहयोग गर्छ भन्नुभएको थियो. जस्तो भनौँ न, मान्छेको चञ्चलपन जुन छ त्यसलाई चाहिँ कसरी नियन्त्रण गर्न सकिन्छ र स्ट्रेसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने कुरा पनि उहाँले भन्नुभएको थियो. र म एउटा सानो एउटा लेख मैले फेसबुकमा प्राप्त गरे, म यो यो इङ्ग्लिसमा छ श्रोताहरू, म सरस्वती यसलाई चाहिँ नेपालीमा उल्था गरेर सुनाउने कोसिस गर्दैछु. एउटा साइकोलोजिस्ट क्लासभित्र प्रवेश गरिन्, साइकोलोजी टिचर, र उनले त्यहाँ स्ट्रेस म्यानेजमेन्टको क्लास लिन आएकी थिइन्. स्ट्रेस म्यानेजमेन्ट कसरी स्ट्रेसलाई उ गर्न सकिन्छ, म्यानेज गर्न सकिन्छ भन्ने विद्यार्थीहरूलाई एउटा लेक्चर दिन आएकी थिइन्. र त्यहाँ राखी उनको टेबलमा अगाडि एउटा आधा ग्लास पानी राखिएको थियो. आधा ग्लास पानी क्लासमा छिर्ने बित्तिकै उनले त्यो एउटा आधा ग्लास पानी हातमा जुरुक्क उठाइन् र विद्यार्थीहरूलाई सोधिन्, यो ग्लासको यो आधा ग्लास पानीको तौल कति छ होला? र विद्यार्थीहरूले तुरन्तै जवाफ दिए, भनौँ न अब 20 ग्राम 50 ग्राम, त्यहाँ विभिन्न डिफरेन्ट एन्सरहरू आए. तर उनले मुसुक्क हाँसिन् र भनिन्, यसको एक्चुअल वेट कति छ त्यसले फरक पार्दैन, यसको एक्चुअल वेट कति छ त्यसले फरक पार्दैन, फरक पार्छ यसलाई म कति समयसम्म यसरी हातमा समाएर राख्न सक्छु, यसलाई होल्ड गर्न सक्छु, होइन? यदि मैले यसलाई 1 मिनटसम्म होल्ड गरेँ भने यो कुनै समस्या भएन. यदि मैले यसलाई 1 घण्टासम्म के अरे यसरी ग्लासलाई हातमा उठाइराखेँ भनेदेखि त्यसले चाहिँ मेरो हात दुख्न सक्छ, यदि मैले यसलाई एक दिन पूरै यसरी नै ग्लासलाई होल्ड गरेर भनौँ न ग्लास समातेर यसरी आधा ग्लास पानी एक दिनभरि समातेर उभिए भने चाहिँ यसले मेरो हात नै प्यारालाइज अथवा नम्ब हुन सक्छ, हातै नचल्ने हुन पनि सक्छ। यो हरेक केसमा ग्लासको पानी उति नै छ, होइन, ग्लासको पानी उति नै छ, ग्लासको वेट उति नै छ, तर चेन्ज के भयो त, कति समयसम्म मैले यसलाई उचाली राख्न सक्छु भन्ने कुरो, र त्यही र कति समयसम्म उचाल्न सक्छु राख्न सक्छु र कति यो चाहिँ गरुङ्गो हुँदै जान्छ भनेर। र उनले फेरि यसैमा कन्टिन्युड गरिन्, स्ट्रेस पनि यस्तै खालको एउटा समस्या हो, तपाईँ स्ट्रेसलाई एउटा आधा ग्लास पानीको बराबरमा लिनुहोस्। तपाईँ सोच्नुहोस् स्ट्रेस ले तपाईँलाई कतिसम्म थोप भनौँ न यसले दब उ गरिरहेको छ, हानि गरिरहेको छ। सोच्नुहोस् तपाईँलाई यो स्ट्रेस अलिकति तपाईँलाई छ, तर त्यो स्ट्रेसलाई तपाईँ सोच्नुहोस् यसले मलाई केही पनि गरेको छैन, यसले भनौँ न यसलाई म स्ट्रेसलाई म यसरी ह्यान्डल गर्छु भन्ने एउटा आफूले सोच्नुहोस्। तर त्यो स्ट्रेसलाई यदि तपाईँ ओहो मलाई म चाहिँ यस्तो समस्या छ उस्तो समस्या छ भनेर स्ट्रेस अझ थप्दै जानुहुन्छ भने त्यो स्ट्रेस होइन तपाईँको बिरामी बन्न सक्छ र त्यसले तपाईँलाई एउटा प्यारालाइज बनाउन सक्छ, इन्केपेबल बनाउन सक्छ र त्यसले चाहिँ तपाईँलाई नै भनौँ न स्ट्रेसले तपाईँको मानसिक र शारीरिक दुवै अवस्थालाई चाहिँ कमजोर बनाउन सक्छ। श्रोताहरू, यो फेसबुकमा पाएको एउटा लेख मैले इङ्ग्लिसमा थियो, सरस्वती नेपालीमा उल्था गरेर तपाईँहरू समक्ष गरे। स्ट्रेस भनेको के हो त, स्ट्रेसलाई तपाईँले जति यसलाई हेभी रूपमा लिनुहुन्छ त्यति नै स्ट्रेसले तपाईँलाई थिच्दै जान्छ, तर स्ट्रेसलाई तपाईँले जति हल्का रूपमा लिनुहुन्छ, मलाई स्ट्रेस छ तर स्ट्रेसलाई मैले साइडमा राखेर त्यसको सोल्युसन के हुन्छ त, त्यसलाई कसरी स्ट्रेसलाई कसरी म्यानेज गर्न सकिन्छ भन्ने कुरा तपाईँ त्यतिर लाग्नुभयो भने त्यो स्ट्रेसको भनौँ न मार चाहिँ कम पर्छ, ताकि स्ट्रेसलाई अझ बढाउँदै गयो भने त्यसले तपाईँलाई एक दिन अवश्य पनि एक धेरै हानिकारक हुन सक्छ।
अवश्य पनि चिन्ता 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 चिन्ताले लिन सक्छ चिन्ताको बाटो, त्यसकारणले गर्दा हामी चिन्ताबाट मुक्त हुनको लागि आफूलाई एकाग्र राख्नुपर्छ। एकाग्र कसरी राख्ने त, चिन्तामा धेरै हुनुहुन्छ तर एक्लै बस सकेसम्म एक्लै नबस्नुहोस्। चिन्ता भएको बेलामा सकेसम्म माइन्डलाई डाइभर्ट गर्ने कुरा गर्नुहोस् र एकाग्र भएर बस्न छ भने कुनै ओम आफूले चाहिँ ध्यान गर्ने बेलामा अरू सबै कुरा छोडेर चाहिँ तपाईँले आँखा बन्द गरेर टाढापट्टि ओम लेखेको आँखाले चाहिँ अनुभूति गर्नुहोस्। त्यो ओम चाहिँ तपाईँतिर आइरहेको छ जस्तो अनुभूति गर्नुहोस्। त्यति मात्र होइन, तपाईँले चाहिँ कतै टाढा एउटा उज्यालो प्रकाश मनमा के सोच्नुहोस् भने कतैबाट उज्यालो प्रकाश टाढाबाट आउँदैछ, त्यो आफूतिर आउँदैछ, त्यसतातिर मनलाई एकाग्र गर्नुहोस् र त्यो लामो समयसम्म एकाग्र भएर बस्न सक्नुहुन्छ। त्यो भयो भने त्यति मात्र होइन, ओम जप्न सक्नुहुन्छ, त्यसले गर्दा पनि तपाईँको मनलाई एकाग्र गर्न सक्छ। र यदि चिन्ताको कुरा स्ट्रेसको कुरा गर्नुभएको थियो, त्यसबाट टाढा रहनको लागि तपाईँले सकेसम्म एक्लै बस्ने नगर्नुहोस्। चिन्ता भएको व्यक्तिहरू एक्लै बस्ने गर्नाले चाहिँ
विकराल
रूप लिन सक्छ र सकेसम्म मनोरञ्जनका साधनहरू अहिले हामीसँग प्रशस्त टिभीहरू छन्, इन्टरनेट छन् र सामाजिक सञ्जालहरू छन्, त्यसमा घुलमिल हुनुभयो भने स्ट्रेस तपाईँको अवश्य पनि कम हुनेछ। त्यति मात्र होइन,
यदि त्यो सबै तपाईँ गर्नु भ्याउनुहुन्न भनेदेखि तपाईँ फुर्सदको समयमा तपाईँ वकमा जानुहोस्, मर्निङ वाक, इभिनिङ वाक, वडे जति बेला पनि तपाईँ, यदि तपाईँ फुर्सद समय छ र तपाईँलाई अलिकति स्ट्रेसले चाहिँ पिरोलिरहेको छ भनेदेखि त्यो स्ट्रेसलाई तपाईँ एउटा घरको कुनामा थन्काएर तपाईँ चाहिँ वकमा जान सक्नुहुन्छ, हिँड्न जान सक्नुहुन्छ।
सञ्जयजी, मैले यहाँनिर के जोड्न चाहे भने हामी चिन्ता भयो भने पर्दा लगाएर रुम नै कालो गराएर बसेका हुन्छौँ। मेरो अनुभव के रहेको छ भने, मेरो आफ्नै अनुभव हो यो, यदि तपाईँ चाहिँ रुममा जति अँध्यारो गराएर बस्नुहुन्छ तपाईँको दिमाग त्यति अँध्यारो हुँदै जान्छ। तपाईँले पर्दा खोलेर रुमलाई जति उज्यालो गराउँदै जानुहुन्छ तपाईँको मन पनि त्यति उज्यालो हुन्छ। किनभने मैले के थाहा पाएँ भने, मेरो आफ्नो विश्लेषण हो, मैले आफ्नो अनुभूति हो, म रुम सबै बन्द गरेर बस्दा बाहिर चरा उडेको पनि देख्छ, बाहिर बादल उडेको देख्दैन, बाहिर हवाईजहाजहरू मान्छेहरू आवाजात गरेको देख्दैन। तर मैले पर्दा खोल्ने बित्तिकै के हुन्छ भने, बाहिर चराचुरुङ्गीहरूको आवाज, चराचुरुङ्गीहरू उडेको देख्न सक्छु, बादल हेर्न सक्छु, मनलाई चाहिँ त्यतातिर तान्न सक्छु, त्यतातिर केन्द्रित गराउन सक्छु, जसले गर्दा मेरो जुन टेन्सन छ, जुन स्ट्रेस छ, त्यो जुन चिन्ता छ, त्यसलाई चाहिँ टाढा भगाउन यो सजिलो उपाय हो।
हजुर श्रोताहरू, यो चिन्तालाई चाहिँ
चिन्तालाई पनि मैले अलिकति कुरा जोड्न चाहन्छु। श्रोताहरूको यदि त्यस्तो केही समस्या छ भनेदेखि चाहिँ हप्तामा एकचोटि भोइस अफ साङ्गेला सुन्नुहोस्, कुनामा बसेर एक घन्टा सुनिदिनुहोस्, त्यसै भयो भने तपाईँहरूको चिन्ता
प्रसङ्ग जोड्नुभयो, होइन, यदि तपाईँ आइतबार फ्री हुनुहुन्छ भनेदेखि तपाईँको फुर्सदको समयमा के अरे एक घण्टा हाम्रो कार्यक्रम सुन्नुहोस्, त्यसले पनि तपाईँलाई चिन्तामुक्त गराउन हामी टाइम भरपूर कोसिस गर्नेछौँ। र अर्को एउटा जानकारी म यहाँनिर के गराइहालौँ श्रोताहरू, आज भोलि ट्याक्सको टाइम छ, यदि तपाईँलाई ट्याक्स सम्बन्धी कुनै जानकारी दिनु छ भनेदेखि हाम्रो फेसबुक पेजमा या हामीलाई इमेल गर्नुहोस्, तपाईँलाई ट्याक्स सम्बन्धी कुनै पनि कुराको जानकारी लिनु छ भनेदेखि हामी आगामी कार्यक्रमहरूमा विज्ञदेखि ट्याक्स विज्ञहरूसँग तपाईँहरूको प्रश्न राखेर त्यसको सोल्युसन तपाईँहरू समक्ष ल्याउने कोसिस गर्नेछौ। र यो कार्यक्रमको अन्त्यमा म फेरि यस सम्बन्धी फेरि यो जानकारी गराउनेछु। तर यति बेला स्टुडियोको घडीमा 7 बजिसकेको छ र 7 बजेको समय भनेको समाचारको समय हो, तपाईँहरूलाई थाहै छ। अब तपाईँहरूको ध्यान म आकर्षण गराउन चाहन्छु समाचारतर्फ।
पूर्व सेनापति कचुवालले राजतन्त्र फर्किने सम्भावना नरहेको अभिव्यक्ति, चुनाव भाड्नेलाई गाउँबाट लखेट्ने वाइसेलहरूलाई प्रचण्डको निर्देशन, राहत वितरण गर्दा कसैको टाउको दुख्नु नपर्ने पूर्व राजाको भनाई, एमाले नेता नेपाल अपराह स्वदेश फर्किँदै रासायनिक हतियारको विषयमा संयुक्त राष्ट्रसंघ तथा सिरिया बीच सम्झौता, नेपाल साप यो 16 फुटबलको फाइनलमा।
अब समाचार विस्तारमा, पूर्व प्रधान सेनापति रूपमंगज कटुवालले अहिले राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन्। क्लियर कट कुरा हो, अहिले राजतन्त्र फर्किने सम्भावना छैन। तर हामीले के कुरा बुझ्नुपर्छ भने राजाका पछि लागेको मानिसहरू राष्ट्रवादी प्रजातन्त्रवादी मान्छे हुन्। कटुवालले भनेका छन् ती अरू पार्टीबाट वक्क दिक्क प्याक्क छक्क भएर राजाको पछि लागेका हुन्। म तिनलाई राजावादी भन्दिन, प्रजातन्त्रवादी हुन् र तिनले विकल्प खोजेका हुन्। आफूले राजा फर्काउने खेलेको समाधान खोज्दै नखोजेको भन्दै कटुवालले भनेका छन् हामीले संसारको गति बुझ्नु पर्थ्यो। 21औं शताब्दीमा 16औं शताब्दीको जस्तो राजसंस्था राख्न खोज्दा जनताले अन्तर्राष्ट्रिय समुदायले विरोध गर्नु स्वाभाविक थियो। परिवर्तित हुने प्रशस्त मौका मिलेको हो, त्यो हुन सकेन। सक्रिय राजतन्त्रको बेलामा आफू राजाको सल्लाहकारको कोर ग्रुपमा रहेको अस्वीकार गर्दै उनले आफूलाई रत्नले हुर्काएको भन्ने कुरा पनि गलत रहेको बताउनुभयो। उनले भनेका छन् नारायणहिटी दरबारमा म एक रात पनि सुतेको छैन। राजसंस्था फालेकोमा आफूलाई पछुतो नलागेको तर फाल्ने विधि र प्रक्रिया सही नभएको कटुवालको टिप्पणी छ। नेपाली जनतालाई यसलाई फेरि सुन्नुहोस्, नेपाली सेनालाई एउटा परिवारको सेनाको रूपमा प्रचार गरिएकाले आफू कुनै व्यक्ति वा परिवारको नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय सेना वा भन्ने सन्देश दिन राजसंस्था फाल्ने निर्णय मानेको कटुवालले बताउनुभयो। कटुवालले अहिले पनि नेपालमा 90-95% मानिसहरू राजावादी राजतन्त्रवादी रहेको दावी गर्नुभयो। नेपालमा अहिले पनि 90-95% राजावादी छन्। राजावादी चाहिँ होइन नि, म पनि राजावादी होइन, राजतन्त्रवादी हो। नेपालको भौगोलिक सांस्कृतिक र हरेक हिसाबले प्रजातान्त्रिक पद्धतिभित्र बस्ने सम्पूर्ण जात जाति धर्म समुदायले मानेको एकताको प्रतीक चाहिएको छ। राजतन्त्र फाल्ने विधि जुन अपनाइएको त्यो ठिक भएन। अहिले पूर्व राजा जहाँ जहाँ जान्छन् नेताहरू किन यसरी तर्सेका, किन यस्तो विक्षिप्त भएका हुन्।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव भाड्न खोज्नेलाई गाउँबाट लखेट्न वाइसेललाई निर्देशन दिनुभएको छ। वैद्य माओवादी तर्फ इंकित गर्दै प्रचण्डले चुनाव भाड्ने कोही स्याल गाउँ पसेको भन्दै सिंह बनेर लखेट्ने निर्देशन दिनुभएको हो। शनिबार बनेपामा वाइसेलको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो केही स्यालहरू चुनाव भाड्न गाउँ पसेका छन्, सिंह बनेर उनीहरूलाई गाउँबाट लखेट्नुहोस्। 10 वर्ष जनयुद्धको मर्म संविधान सभाको चुनाव भएको भन्दै उहाँले मतपेटिका फुटाएर वैद्य माओवादीले शहीदको सपना बन्चरो हानेको आरोप लगाउनुभयो। राजा महाराजाहरू चुनाव हुन नदिने षड्यन्त्रमा लागेको भन्दै उहाँले वैद्य माओवादीले उनीहरूसँग घाँटी जोड्नु बुझि नसक्नु भएको बताउनुभयो। वैद्यलाई चुनावमा ल्याउन अधिकतम प्रयास गर्ने बताउँदै उहाँले सहमति नआए भीरमा जाने गोरूलाई राम राम भन्न सकिने तर काँध थाप्न नसकिने पनि व्यङ्ग्य समेत गर्नुभएको थियो। माओवादीलाई 2 पटक औपचारिक पत्र समेत काटिसकेको जानकारी दिँदै दाहालले सबै दलहरूको सहभागितामा गोलमेल सम्मेलन गराउन समेत आफू तयार रहेको बताउनुभयो।
पूर्व राजा गेन्द्र शाहले बाढ़ी पीड़ितलाई सहयोग गर्दा कसैको पनि टाउको दुखाउनु नहुने बताउनु भएको छ। कैलालीको टिकापुरमा शुक्रबार संचारकर्मीसँग कुरा गर्दै पूर्व राजा गेन्द्रले मानवीय सहयोगका लागि आफूहरू सुदूरपश्चिममा आएको बताउनुभयो। साथै उनले दैविक प्रकोपमा परेका व्यक्तिको सहयोग गर्नु कसैको कर्तव्य हो, उनले भने यसमा कसैको टाउको दुखाउनु हुँदैन। उनले निर्वाचन आचार संहिताको नियम सबैलाई लागू हुने बताउँदै नेपाल सरकारको निर्णय बमोजिम स्थानीय दैविक प्रकोप उद्धार समितिलाई राहत हस्तान्तरण गरेको बताउनुभयो। पूर्व युवरागी हिमानी शाहद्वारा संचालित हिमानी कोषले कैलालीको टिक्कापुर क्षेत्रका बाढ़ी पीड़ितलाई आज वितरण गर्ने भनिएको राहत सामग्री जिल्ला दैविक प्रकोप उद्धार समिति मार्फत वितरण गरिएको बताउनुभयो।
भारत भ्रमणमा रहनुभएका एमालेका वरिष्ठ नेता माधव कुँवर नेपाल आज स्वदेश फर्किँदै हुनुहुन्छ। गत बुधबार भारत जानुभएका उहाँ आज 3:15 काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ। काठमाडौँ फर्किनु अघि नेता नेपालले दिल्लीमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री कांग्रेस आइकी नेत्री लगायत भारतीय अधिकारी र राजनीतिक दलका नेताहरूसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो। भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा नेपाल महासचिव ईश्वर पोखरेल, विदेश विभाग सदस्य राजन भट्टराई सहित 5 दिने भ्रमणमा जानुभएको थियो। भारतले पाले पालो नेपाली नेताहरूलाई बोलाएर भेट गर्ने क्रममा यसअघि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमण गरिसक्नु भएको छ।
बाँके जिल्लाको कुसुम स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत एक प्रहरी जवानले आफूलाई गोली प्रहार गरी आत्महत्याको प्रयास गरेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक माधव श्रेष्ठका अनुसार काममा खटिएका प्रहरी जवान सविन्द्र थापाले शनिबार दिउँसो 1 बजे आफूले बोकेको एसएलआर बन्दुकले आफ्नो छातीमा गोली हानेका हुन्। गोली लागि गम्भीर घाइते भएका थापाको चिन्ताजनक अवस्थामा कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बागेश्वरी सशस्त्र प्रहरी गण अन्तर्गत सो बेस क्याम्पमा कार्यरत थापालाई 1 महिना अघि सहायक हवलदारबाट घटुवा गरिएको थियो।
आज जुलाई 28 तारिक विश्व हेपाटाइटिस दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। यो हेपाटाइटिस हो, यसलाई बुझौं र यसको सामना गरौं भन्ने नाराका साथ यो दिवस मनाउन लागि हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको अनुसार झण्डै 25 करोड़ मानिस हेपाटाइटिस बी र 25 करोड़ मानिस हेपाटाइटिस सीको दीर्घकालीन संक्रमणबाट ग्रसित छन्। त्यस्तै हरेक वर्ष हेपाटाइटिसको कारणले करिब 10 लाख मानिसहरू मृत्यु हुने गरेको छ। हेपाटाइटिस भाइरस कलेजोमा संक्रमण गर्ने भाइरस हो। हेपाटाइटिस बी भाइरस पत्ता लगाउने वैज्ञानिक बरुत स्यामुएल बलुमवर्गको जन्मदिनको अवसर पारेर हरेक वर्ष जुलाई 28 तारीकका दिन यो दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसंघले शुक्रबार सिरियामा रासायनिक हतियार प्रयोग भएको विषयमा अनुसन्धान गर्न त्यहाँको सरकारसँग सम्झौतामा पुगिएको बताएको छ। यसो भए पनि संयुक्त राष्ट्रसंघका निरीक्षकलाई यस विषयमा निरीक्षण गर्न दिएको वा नदिएको भन्ने सम्बन्धमा उल्लेख गरिएको छैन। संयुक्त राष्ट्रसंघका दुई दूत मंगलबार तथा बुधबार दमास्कसमा गएका र उनीहरूले सिरियाका उप प्रधानमन्त्री तथा विदेश मन्त्रीसँग वार्ता गरेको संयुक्त राष्ट्रसंघको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा वार्ता सकारात्मक भएको र यस विषयमा एक सम्झौता भएको उल्लेख गरिएको छ। यस विषयमा थप विवरण दिइएको छैन। संयुक्त राष्ट्रसंघको अनुसन्धान समूहका प्रमुख निरीक्षक एक सेल्ट्रम तथा निशस्त्रीयकरण सम्बन्धी संयुक्त राष्ट्रसंघका प्रतिनिधि एन्जेला केनलाई यस विषयमा महासचिव वान किमुनलाई प्रतिवेदन दिन भनिएको छ। सिरियामा गत 28 महिनासम्म चलेको संघर्षमा रासायनिक हतियार प्रयोग भएको विषयमा लगाइएको सबै प्रकारका आरोप विषयमा अनुसन्धान गर्न व्यापक पहुँचको अधिकारका लागि महासचिव वानले माग गर्नुभएको बताइएको छ। सिरियाले प्रतिपक्षी विद्रोहीले खान असलमा मार्च 19 रासायनिक हतियार प्रयोग गरेको विषयमा मात्र अनुसन्धान हुनुपर्ने अडान लिएको छ। संयुक्त राष्ट्रसंघले यस्ता 13 आक्रमण भएको जानकारी दिएको छ।
बंगलादेशलाई पराजित गर्दै नेपाल साफ अन्डर 16 च्याम्पियनशीप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमी फाइनलमा घरेलु टोली नेपालले बंगलादेशलाई 5-1 गोलको फराकिलो अन्तरले पराजित गरेको हो। अब उपाधिका लागि नेपालले भारत र अफगानिस्तान बीचको दोस्रो सेमी फाइनलको विजेतासँग खेल्नेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले 8 मिनटमा सुजन लिम्बुको गोलबाट शुरूआतको अग्रता लियो। 20 मिनटमा विमल घर्ती मगरले नेपालको अग्रता दुब्बर पारे भने 16 मिनटमा अञ्जन विष्टले गोल गरेपछि नेपाल 3-0 अग्रता लिन सफल भयो। 56 मिनटमा बंगलादेशले आत्मघाती गोल गर्यो भने 59 मिनटमा सुजनले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल 5-0 अग्रता लिन सफल भयो। 65 मिनटमा नेपाली डिफेन्डरहरूको गल्तीको फाइदा उठाउँदै बंगलादेशले सान्त्वना गोल गर्यो। खेलमा थप गोल हुन सकेन र नेपालको 5-1 फराकिलो जितका साथ फाइनलमा प्रवेश गरेको छ।
र अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम रहेको थियो 19 डिग्री सेल्सियस र न्यून अहिलेको तापक्रम रहेको छ 16 डिग्री सेल्सियस र आज राति रहनेछ 11 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम रहनेछ 17 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस र आज राति साउथ अस्ट्रेलियाको सबै भागमा मौसम सफा रहने र भोलि सबै भागमा बादल लागि दिनभर वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 7:14 हुनेछ भने सूर्यास्त ठिक 5:31 हुनेछ।
रेडियो एडलेड 101.5 FM एन्ड लाइभ अन।
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरंग मार्फत। र यति बेला हामीलाई एउटा शुभकामना सन्देश प्राप्त भएको छ, सीता खतिवडाले पठाउनु भएको छ। उहाँ कि मम सरस्वती सापकोटा खतिवडाको आज जन्मदिन रहेको र उहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना, ह्याप्पी बर्थडे मम भनेर भन्न चाहन्छु भनेर लेखी पठाउनु भएको थियो। सरस्वती सापकोटा खतिवडाजी, तपाईँलाई पनि हाम्रो तर्फबाट र यति बेला रेडियो सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूको तर्फबाट हार्दिक ह्याप्पी बर्थडे। तपाईँको आगामी दिनहरू एकदमै सुखमय होस् र तपाईँको यो जन्मदिन एकदमै शुभ रहोस् तपाईँका लागि र तपाईँका परिवारका लागि। र तपाईँलाई भनेर अहिले यो दिपेश किशोर भट्टराईको आवाजमा रहेको शुभकामना भन्ने गीत तपाईँका लागि स्पेशली सरस्वती सापकोटा खतिवडाजीको लागि प्रस्तुत गर्दैछ श्रोताहरू।
डुबो सरी फैली जाऊ
श्रोताहरू, हामी यो गीत प्रस्तुत गर्यौं सरस्वती सापकोटा खतिवडाजीको लागि. उहाँको बर्थडे रहेको थियो आज. र यसै गरी हामीलाई भर्खरै जानकारी भयो उहाँका पति अर्थात हस्बेन्ड खगेन्द्र खतिवडाजी हाम्रै स्टुडियोमा हुनुहुँदो रहेछ. र हामीलाई यो कुरा नै थाहा थिएन. खगेन्द्रजी, तपाईँकै मुखबाट तपाईँको के अरे अर्धाङ्गिनीलाई पनि शुभकामना दिनु पर्यो नि त.
होइन, मैले म शुभकामना त दिन म पछि पर्दिनँ, किनभने जुन तपाईँले गीत सुनाइहाल्नु भयो मलाई यसमै पनि भरपूर मैले
शुभकामना दिइहालेँ भनेर. तर तपाईँले पनि स्टुडियोबाट पनि शुभकामना दिँदा अझ कस्तो अझ सुनमा सुगन्ध हुन्थ्यो होला नि त खनजी.
होइन, सुनमा सुगन्ध त भइरहेकै छ जुन गीतले जुन दिइरहेको छ. र पनि म सरस्वतीजीलाई म ह्याप्पी बर्थडे भन्न चाहन्छु. र उनको जुन आगामी दिनहरूमा
राम्रो
कामना गर्छु र एकदम दीर्घायुको कामना पनि गर्छु.
हजुर श्रोताहरू, सरस्वती सापकोटा खतिवडाजीलाई फेरि पनि हार्दिक शुभकामना जन्मदिनको. हजुर श्रोताहरू, अब भने यहाँ एउटा अनौठो विज्ञापन म प्रस्तुत गर्दैछु. विज्ञापन भन्ने बित्तिकै तपाईँहरूले सोच्नु होला, यो फेरि अर्को विज्ञापन बजाउन लाग्यो भन्ने कुरा गर्नुभएको होला श्रोताहरू, सोच्नु भएको होला. तर त्यसो होइन. विज्ञापन भनेको के हो त भन्दाखेरि कुनै पनि प्रोडक्टको, कुनै पनि चिजको राम्रो राम्रो कुरा, राम्रो पक्ष चाहिँ अगाडि ल्याएर प्रोडक्टलाई मार्केटसम्म पुर्याउने र त्यसलाई बेच्ने हुन्छ. होइन, विज्ञापनको मुख्य उद्देश्य भनेकै त्यही हो. तर यदि कुनै पनि विज्ञापनले त्यो सामग्रीको जुन कुनै प्रोडक्ट होस् त्यसको गलत प्रचार गरेर बेच्न खोज्छ भनेदेखि त्यो कतिको सफल हुन सक्ला तपाईँहरू आफै छुट्याउनुहोस्. र यस्तै बेलायतमा यस्तै घटना भएको छ. बेलायतको इस्ट ग्रेनेड सहर निवासी एक दम्पतिले आफ्नो मर्सिडिज कार लिलामीका लागि अनलाइन वेबसाइट इबेमा राखेका छन्, होइन बेच्न राखेका छन्. तर कारका साथ जुन विवरण दिएको छ त्यो पढेर भने सबै हैरान हुने भएका छन्. साथै विवरण पढेर सायदै कसैले कार किन्ने आँट गर्लान्. सामान्यत विज्ञापन भनेकै 80% झुट र 20% सत्य मात्र हुन्छ भन्ने मान्यता राख्छन्. त्यो हामी सबैले बुझेकै कुरो हो. त्यसैले मार्केटिङको यो जमानामा मानिसहरू आफ्नो उत्पादनका विषयमा भए नभएका कुरा भन्ने गर्छन्. सबै कमजोरी लुकाएर राम्रोको बढाई चढाई मात्र गर्छन्. तर यो दम्पतिले भने आफ्नो कारको राम्रो पक्ष होइन नराम्रो पक्ष मात्र उल्लेख गरेका छन्. विज्ञापनको विवरण हेरौं है त. यदि तपाईँ एउटा राम्रो बेदाग र राम्रो कन्डिसनको मर्सिडिज कार चाहनुहुन्छ भने तपाईँ गलत स्थानमा आउनु भएको छ. यो उनीहरूको विज्ञापनको शुरूको लाइन हो. तर यदि तपाईँ उदास हुनुहुन्छ र तपाईँको बजेट कम छ भने यो लिलामीमा तपाईँलाई स्वागत छ. तपाईँ सामु प्रस्तुत छ जर्मन इन्जिनियरिङको उत्तम नमूना यो कार र यसका साथ मेरो मोडलिङ पनि. यो गाडी अहिलेसम्म धेरै दौडिसकेको छ. कैयौं पटक टुटफुट भएर कारको इर्नियर बर्बाद भइसकेको छ. यो कार किन्नेका लागि केही अनौठा शर्त छन्. हामी यो कारलाई पश्चिमी अफ्रिकाको कुनै पनि ठेगानामा पठाउनेछौ. यदि तपाईँ करोडपति हुनुहुन्छ तर प्रोसेसिङ फी अब त्यो भनौँ न त्यहाँ लाग्ने पैसाका कारण यो किन्न सक्नुहुन्न भने हामीलाई भन्नुहोस्. हाम्रा वकिलहरूको टीम मात्र तपाईँको एक इशाराको प्रतीक्षामा छन्. 2012 समर ओलम्पिकमा हामीले निकै प्रेमपूर्वक कार सफा गरेका थियौं. दुई पटक पूर्ण रूपमा टुटिसकेको यो कारको सीडी चेन्जर खराब छ तर रेडियोले काम गर्छ. यद्यपि हाम्रो कार निकै पपुलर भइसकेको छ. अहिलेसम्म यसलाई 50 बोली लगाइसकेका छन्. सुन्नुभयो त श्रोताहरू, सामान आफ्नो कारको नराम्रो पक्षहरू मात्रै प्रस्तुत गरेर पनि उनीहरूले आफ्नो कार चाहिँ 50 बोलीसम्म लगाइसकेका रहेछन्. र भनेपछि राम्रो भनौँ न कुनै पनि प्रोडक्टको राम्रै कुरा मात्रै अगाडि ल्याउनु पर्छ भन्ने छैन. आफ्नो सत्य बोल्दा पनि फाइदै हुँदो रहेछ. सत्य बोल्दा अभियसली फाइदा हुन्छ नै, तर मार्केटिङको जमानामा झुट बोलेर चाहिँ बढी भनौँ न यो मार्केटिङ गर्ने जुन प्रवृत्ति छ त्यसको विपरीत यो चाहिँ एउटा बेलायतको इङ्ल्यान्डको एउटा यो सेकेन्ड ह्यान्ड मर्सिडिज बेच्ने तरिका हामीले प्रस्तुत गर्यौं एउटा संसारकै सबैभन्दा अनौठो विज्ञापनको शीर्षकमा.
अवश्य पनि. र हामी सुन्दैछौँ भोइस अफ साङ्ग्रिला, नेपाली समुदायको, नेपाली भाषीहरूको यो मन, यो मुटु र नेपालीपन र नेपाली आवाजका कुराहरू गरिरहेका छौँ. र आज हामी कुराकानी गरेका थियौँ. आजको कार्यक्रम विशेष कार्यक्रम पनि रहेको थियो. र अब भने मैले यहाँ एउटा जोड्न चाहे गजल, अनुशाहको गजल रहेको छ. परिस्थितिसँग अनि भाग्यसँग नियति ठानेर संघर्षको मैदानमा आफ्नो हर खुशीलाई त्यागेर जुत्रियो सायद नियति नै च्यातिने हो मेरो केवल उडिरहे चुपचाप उडिरहे चंगा हो म कहिले उकासिँदै कहिले माथि चढ्दै कहिले तल झर्दै हावाको झोक्रासँग लहराउँदै कहिले प्रतिद्वन्दीसँग डराउँदै केवल उडिरहे चुपचाप उडिरहे कसैको बन्धनमा बाँधिएर कहीँ आग्रहले कति आदेशले अनि सधैँ अरूको खुशीको लागि निस्वार्थ भई सेवामा समर्पित केवल उडिरहे चुपचाप उडिरहे परिस्थितिसँग अनि भाग्यसँग नियति ठानेर संघर्षको मैदानमा. अवश्य पनि यो अनुसारको गजल रहेको थियो र उहाँले भन्दै हुन्थ्यो अहिले पनि म परिस्थितिसँग लड्दैछु अनि भाग्यसँग लड्दैछु नियतिलाई ठानेर संघर्षको मैदानमा छु साथसाथै हरेक खुशीलाई त्यागेर झुत्रिएको छ र नियति नै यस्तै रहेको छ हावाको झोक लहराउँदैछ कहिले प्रतिद्वन्दीसँग चाहिँ डराउँदैछ कसैको बन्धनमा बाँधिएर कही आग्रहले कही आदेशले अवश्य पनि हाम्रो जीवन पनि यस्तै यस्तै हो जस्तो लाग्छ कहीँ आग्रह छ कहीँ आदेश छ कहीँ खुसी छ कहीँ दुखी छ कहीँ स्वार्थ छ कहीँ निस्वार्थ छ जीवन यसरी नै चलिरहेको छ र त्यसै क्रममा चाहिँ हामी अगाडि हिँडिरहेका छौँ कति काँडाहरू पन्छाउँदै अगाडि लागिरहेका छौँ.
श्रोता महानुभाव यसै हामी विविध कार्यक्रम गर्दै गर्दै हामी कार्यक्रमको अन्त्य अन्त्य आइसकेका छौँ र श्रोताहरूलाई एउटा म रोचक प्रसंग यहाँ प्रस्ताउन चाहे कपडामा समाचार पत्र छापिने देश स्पेन हो द ल्याण्ड अफ द फ्रस्ट एण्ड फायर भनेर चिनिने ठाउँ आइसल्याण्ड हो. विश्वको सबैभन्दा पुरानो गणतन्त्रात्मक मुलुक सान मारिनो हो. आफ्नो राष्ट्रिय गीत नभएको देश स्विजरल्याण्ड. नेपालमा छालाको मुद्रा प्रचलनमा ल्याउने राजा सिद्धि नरसिंह मल्ल हुन्. वायुमण्डलीय चाप नाप्ने यन्त्र ब्यारोमिटर भनिन्छ. प्रथम टेस्ट ट्युब बेबीको नाम लुइस ब्राउन हो. मानव शरीरमा सबैभन्दा ठूलो ग्रन्थि कलेजो. अत्याधिक प्रोटिन पाइने खाद्य पदार्थ बटमास हो. ड्राइभरले मादक पदार्थ सेवन गरेको वा नगरेको जाँच गर्ने यन्त्रलाई ब्रेथ लाइजर भनिन्छ. टेलिफोन गर्दा पैसा नलाग्ने देश कुवेत. विश्वको सबैभन्दा ओछी महिला भारतकी नागरपुरकी ज्योति अम्जे हुन्. मानव शरीरको सबैभन्दा कड़ा वस्तु दाँतको इनामेल हो. मरूभूमि नभएको एकमात्र अरब राष्ट्र लेबनान. र अन्त्यमा विश्वको सबैभन्दा पहिलो सूर्योदय र सूर्यास्त हुने देश न्यूजील्याण्ड हो.
हजुर श्रोताहरू केही रोचक तथ्यहरू खनजीले प्रस्तुत गर्नुभयो. यहाँनिर हामी आज हाम्रा विशेष अतिथिसँग वसन्त कुमार थापा राप्रपा नेपालका केन्द्रीय सदस्यसँग कुराकानी गरेका थियौं र यसै प्रसंगमा म अर्को एउटा प्रसंग जोड्न चाहे. अहिले यति बेला राप्रपा नेपालका अध्यक्ष कमल थापा र बाबुराम भट्टराई बीच फेसबुक जुहारी चलिरहेको छ. श्रोताहरू तपाईँले पनि थापाउनु भएकै होला. पूर्व राजा ज्ञानेन्द्रका विषयलाई लिएर एकीकृत माओवादी नेता बाबुराम भट्टराई तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा बीच शुक्रबार फेसबुक जुहारी चल्यो. फेसबुक पनि शुक्रबार मात्रै होइन यो अहिले चलिरहेको छ भनौँ न. उहाँ रिप्लाई आदान प्रदान भइरहेको छ. भट्टराईले आफू प्रधानमन्त्री भए पूर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्थे भन्ने अभिव्यक्ति दिएपछि थापाले राजासँग मिल्ने प्रस्ताव भट्टराई मोहन वैद्य भन्दा पहिले भट्टराईले नै सार्वजनिक गरेको बताएका छन्। मैले त्यति बेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो कुरा बताउन चाहेको थिएँ तर उनले भेट नै मानेनन् भन्ने कुरा उनका दूतहरूबाट आयो. बाबुराम भट्टराईले भने राजा हामीलाई सत्ता हस्तान्तरण गर्न तयार हुनुहुन्छ कि हुन्न राजालाई सम्झाइदिनु पर्यो भनी उहाँले गर्नुभएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ. कमल थापा पूर्ण असत्य भन्दा अर्ध सत्य बढ़ी भ्रमपूर्ण र खतरनाक हुन्छ. बाबुराम भट्टराई डाक्टर यो बाबुराम भट्टराईको भनाइ थियो. पूर्ण असत्य भन्दा अर्ध सत्य बढ़ी भ्रमपूर्ण र खतरनाक हुन्छ बाबुराम भट्टराईको भनाइ थियो. र यसै गरी कमल थापाको भनाइ छ डाक्टर बाबुरामको भनाइप्रति म 100% सहमत छु तर दुर्भाग्यवश उहाँ स्वयंबाट आज फेसबुक मार्फत सानो अर्ध सत्य प्रवाहित भएको छ. थापाको अभिव्यक्तिलाई चुनौती दिँदै भट्टराईले शुक्रबार दिउँसो फेसबुकमा यति लामो स्ट्याटस लेख्नु भएको छ, त्यो हामी आजको कार्यक्रममा समावेश गर्न सकेनौँ। सम्भव भएसम्म हामी अर्को कार्यक्रममा समावेश गर्नेछौँ। र श्रोताहरू, अब भने कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै खगेन्द्रजी, यहाँ हामी म श्रोताहरूलाई एकचोटि हँसाएर जान्छु भन्दै हुनुहुन्छ।
श्रोता महानुभव, कार्यक्रमको अन्त्यमा मैले एउटा सानो ठट्टेउली अर्को चुड्किला मैले प्रस्तुत गर्न चाहे। धुर्मुसे जुन मेरीबासेका कलाकार धेरै ख्यातिप्राप्त भइसकेका छन्, धुर्मुसे खड्काजी हरेक नामले उहाँलाई चिनिन्छ। धुर्मुसे सानो छँदाखेरि दारी बुढाले भनेछन् उहाँकी उनका बाबु सुरबीत पण्डित, छोरा पाँच पछि कति आउँछ भन त भनेर, पाँच नम्बरदेखि कति आउँछ अर्को। अनि धुर्मुसेले भन्छ, बाबु छ सात आठ। दारी बुढाले भनेछन् फेरि, बाबा पढाइमा त मेरो छोरा त कति तगडा हो तगडा हो। अनि बाबु भन त फेरि, सात पछि कति आउँछ त। अनि धुर्मिसेले फेरि भनेछ, आठ नौ दस। ठ्याक्कै भनेछ। त्यसो गरेपछि फेरि दारी बुढाले फेरि भनेछ, बाप रे बाप मेरो छोरा त नानी, अनि दस पछि कति आउँछ त भने। अनि धुर्मिसेले भनेछ, गुलाम मिसी बासा।
श्रोताहरू, रमाइलो चुटकीलाई यहाँनिर खगेन्द्रजीले प्रस्तुत गर्नुभयो। र जाँदा जाँदै अब भने अर्को एउटा गीत छोडेर तपाईँहरूमा आज हामी विदा माग्न चाहन्छौ। तिमी बाहेक श्रेया घोषालको आवाजमा रहेको यो गीत अहिलेलाई भने तपाईँहरू समक्ष छोड्दै आजका लागि कार्यक्रमबाट विदा हुन चाहन्छौ। अर्को हप्ता फेरि हामी कार्यक्रम भोइस अफ साङ्गिलामा 36 बजे तपाईँहरू समक्ष आउनेछौ। तबसम्मका लागि हामीलाई विदा दिनुहोस्। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। तपाईँहरूको यो आगामी साता शुभ रहोस्। हजुर, शुभरात्री।